सूरत अज़्ज़ुमर, आयत नंबर 8 और 9। आयत नंबर 8 में अल्लाह रब्बुल इज्जत ने एक काफिर और मुशरिक का हाल बयान किया है। वैजा मसल इंसान अदुर्रुन, और जब इंसान को कोई तकलीफ पहुंचती है, दा रब्बहू, तो पुकारता है अपने रब को, मुनीबन, रुजू करके इलेही, इसकी तरफ। तो इंसान पर जब कोई आफत आती है, जब उस पर कोई मुसीबत आती है, तो अपने रब की तरफ रुजू करके उसे पुकारता है। और मुनीब जो है, आपको पता है, नौब, नौब नून वो बा जो है इसका रूट है, और इसके मानी जो है वो लौटने के हैं, रुजू करने के हैं। शहद की मक्खी के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है, क्योंकि शहद की मक्खी जो है वो अपने छत्ते की तरफ जो है वो रुजू करती है, लौटती है। तो उस वक्त ये कुफ्र करने वाला और शिर्क करने वाला जो है अपने माबूदों को नहीं याद करता, हालांकि जब अच्छे दिन थे तो शिर्क करता था, अपने माबूदों को याद करता था। लेकिन अब मुश्किल दिन आ गए, वाइजा मसल इंसान दुर्रन, और दुर्रन से मुराद बुरे दिन, मुश्किल दिन, सख्त दिन, तकलीफ के दिन। तो क्या किया, अपने उन तमाम माबूदों को भूल कर, दा रब्बहू मुनीबन इलेही, तो अपने रब की तरफ रुजू करके उसे पुकारता है। तो अब माबूदों से बिल्कुल मायूस है और उसे सिर्फ अल्लाह रब्बुल आलमीन जो है वो याद आता है। और वो अल्लाह जो के अमन देता है, वो अल्लाह जो के नेमते देता है, जब नेमतों में होता है तो अल्लाह को भूल जाता है। लेकिन अब मुश्किल पड़ी तो अब माबूदों को भूल गया और जो है वो अल्लाह को पुकारने लगा। सुम्मा इजा खव्वलहू नेमता मिन्हू, फरमाया फिर जब अल्लाह जो है खव्वलहू, फिर अल्लाह जो है जब अता करता है इसको नेमतन नेमत, मिन्हू अपने पास से, तो अल्लाह जो है जब इसको अपने पास से नेमत अता करता है, नसिया, तो भूल जाता है। मा काना यदु इलेही मिन कबलू, तो वो उस मुसीबत को भूल जाता है जिस पर वो पहले पुकार रहा था। अब आप देखें कि यहां पर जो है वो खव्वलहू का लफ्ज जो है ये अहम है, और खा वो लाम इसका रूट है, इसी से खाल खाला भी हैं, मामू भी हैं, उनका रूट भी यही है, और इसके मानी है खा वो लाम के नेमत अता करना, नेमत अता करना। और नेमत अता करने के लिए कुरान में 5 लफ्ज आए हैं, अनामा, फिर खव्वला दूसरा दर्जा है, फिर अतरफा मुतरफीना पढ़ चुकी हैं, अगना गनी भी आप पढ़ चुकी हैं, इसी तरह अकना भी एक लफ्ज है। और खव्वला जो है खा वौलाम, इसके मानी होते हैं अता करना, बख्शना, मालिक बनाना, किसी को नौकर चाकर खादिम वगैरह अता करना। और ये लफ्ज आप पहले भी पढ़ चुकी हैं, आपने पढ़ा था सूरत नंबर 6 में और आयत नंबर 94 में। सूरत नंबर 6 जो है ये सूरत अल-अनाम में आपने पढ़ा था कि व तरकतुम मा खव्वलनाकुम वरा अज़हूरिकुम। तो अब यहां पे भी अल्लाह ताला फरमा रहे हैं कि वो नेमत जो तुमको अता की थी, और वो रब जिसने उसको नेमत से नवाजा था, इजा खव्वलहू नेमतम मिन्हू, अल्लाह ने जब उसको अपनी तरफ से नेमत से नवाजा था, नसीया मा काना यदु इलेही मिन कब्ल, तो अल्लाह ताला उसकी हालत जो है उसको बता रहे हैं कि अब क्या हुआ, कि अब जो है ये शख्स जो है वो क्या करता है, भूल जाता है, नसीया, भूल जाता है, मा काना यदु इलेही, जो था वो पुकारता इसकी तरफ, तो जिस पर वो पहले पुकार रहा था, मा काना यदु, जिस पर वो पहले पुकार रहा था, तो वो किस पर पहले पुकार रहा था, वो जो है वो क्या कर रहा था, جب برا وقت آیا تو اس پر وہ اللہ کو پکار رہا تھا اور اپنے جو معبود تھے اپنے جو بت تھے ان کو تو وہ بھول بیٹھا تھا. تو یہ ہے انسان کی یہاں پہ نشکری کا حال بتایا گیا ہے اور اس کا جو متلون مزاجی ہے اس کے مزاج کے اندر جو تبدیلی ہو جاتی ہے اس کا حال جو ہے وہ اللہ رب العزت نے یہاں پر بیان کیا ہے کہ انسان جو ہے وہ کیسا ہے کہ اچھے دن تو اللہ ہی لاتا ہے لیکن وہ اچھے دنوں میں اللہ کو بھول جاتا ہے اور جب مشکل دن آتے ہیں تو وہ اللہ کی طرف جو ہے وہ رجوع کرتا ہے اور اللہ کو جو ہے وہ پکارنے لگتا ہے. تو یہ دراصل انسان کی نشکری پر اللہ تعالیٰ تعجب کر رہے ہیں, افسوس کر رہے ہیں. کیوں؟ اس لیے کہ انسان جو ہے نعمتوں میں اللہ نعمتیں دیتا ہے لیکن وہ اللہ کو بھول جاتا ہے, اور وہ اللہ جو اس کی مصیبت کو دور کرتا ہے اچھے دن آتے ہیں تو پھر اللہ کے بخشے ہوئے فضل کو بھول کر پھر وہ جو اچھے دن آتے ہیں ان کو اپنے معبودوں کی طرف اپنے شریکوں کی طرف جو ہے وہ منسوب کرنے لگتا ہے. تو یہ ہے انسان کی کمزوری اور یہ ہے انسان کی نشکری اور اس پر اللہ رب العزت جو ہے وہ تعجب کر رہے ہیں کہ اے انسان جس رب نے تیری تکلیف کو دور کیا تو تو اسے غافل کیسے ہو گیا؟ تو ہونا کیا چاہیے تھا؟ تجھے توحید پر قائم رہنا چاہیے تھا, لیکن انسان جو ہے وہ کیا کرتا ہے کہ انسان جو ہے وہ اللہ کو بھول جاتا ہے. فَجَعَلَ لِلَّهِ أَنْدَادًا لِيُضِلَّ عَن سَبِيلِهِ, اور انسان جو ہے وجالا اور بناتا ہے للہ اندادن اللہ کے لیے جو ہے وہ ہمسر ٹھہراتا ہے. اندادن شریک, ندن سے ہے نا کہ دوسروں کو جو ہے وہ شریک ٹھہرانا, تو وہ جو ہے وہ دوسروں کو اللہ کا شریک ٹھہراتا ہے. لو یدل عن سبیلی, تاکہ اس کی راہ سے گمراہ کرے. تو وہ کیا کرتا ہے کہ پھر وہ معبودوں کی بندگی کرنے لگتا ہے, ان سے دعائیں مانگتا ہے, ان پر نظر نیازیں چڑھاتا ہے, نظر و نیاز چڑھاتا ہے, اور پھر وہ یہ کہتا ہے کہ یہ جو مجھ پر مصیبت آئی تھی فلاں بزرگ یا فلاں دیوی یا فلاں دیوتا کے صدقے سے ٹل گئی. تو اس طرح وہ عوام میں بھی گمراہی کو جو ہے وہ بڑھاتا چلا جاتا ہے. تو لیدل عن سبیلہ, یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ خود تو گمراہ ہوتا ہی ہے لیکن دوسروں کو بھی گمراہ کرتا ہے تاکہ دوسروں کو اللہ کے راستے سے بھٹکا دے. تو پھر فرمایا قل تمتع بکفرک قلیلا, اے نبی صلی اللہ علیہ وسلم ان سے کہو کہ تھوڑے دن اپنے کفر سے لطف اٹھا لو. یہ شرک کرنا, یہ اللہ کو چھوڑ کر دوسروں کو پکارنا, تو کتنے دن ایسا کرو گے؟ بس تھوڑے سے دنیا کی زندگی کے دن ہے, کر لو. انک من اصحاب النار, یقیناً تو دوزخ میں جانے والا ہے. اب یہاں پہ جو ہے یہ بتایا جا رہا ہے کہ آخر کار تو دوزخیوں میں سے ہوگا, آخر کار تو جہنم کا ایندھن بننے والا ہے. تو اب یہاں پر جو ہے اللہ تعالیٰ بتا رہے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم ان کفر اور شرک کرنے والوں کو بتا دو کہ اپنی نشکری کے باوجود اللہ تعالیٰ ان کو دنیا کی نعمتوں سے فائدہ اٹھانے دے گا لیکن بالآخر پھر ان کا انجام جو ہے وہ جہنم ہوگا, اور جب جہنم میں جائیں گے تو ساری کثر جو ہے وہ پوری ہو جائے گی. پھر آپ دیکھیے کہ آیت نمبر 9 جو ہے بڑی خوبصورت آیت ہے. ایک آیت نمبر 8 میں آپ نے کفر اور شرک کرنے والے اور نشکری کرنے والے کی روش کو دیکھا, اور آپ اپنا بھی ساتھ ساتھ محاسبہ کریں کہ آپ کا کیا حال ہوتا ہے. مصیبت آ گئی, خدا نہ خواستہ کوئی بیماری آ گئی, جاب چلی گئی, حالات میں کوئی تنگی آ گئی, کوئی بھی کسی بھی طرح کی جو ہے وہ آزمائش آ گئی, تو اس میں اب آپ کیا کرتی ہیں؟ اللہ کی طرف رجوع کرتی ہیں یا پھر آپ مایوس ہو جاتی ہیں یا آپ ڈپریشن میں چلی جاتی ہیں یا پھر آپ شکوے شکایتیں کرنا شروع کر دیتی ہیں؟ اور دوسری طرف یہ کہ جب اچھے دن آتے ہیں تو پھر کیا کرتی ہیں؟ یعنی اچھے دنوں میں بھی اللہ کو یاد کرتی ہیں, نماز پڑھتی ہیں, صدقہ خیرات کرتی ہیں, لمبی لمبی دعائیں, رجوع کرنا, یعنی اپنی حالت پہ غور کرنا چاہیے. پھر آیت نمبر 9 جو ہے اس میں اللہ رب العزت نے جو ہے وہ ایک ایمان لانے والے کی جو ہے وہ حالت کو بیان کیا ہے کہ اور آپ دیکھیں کہ ایمان لانے والے کی جو حالت کو بیان کیا ہے تو سوال کے انداز میں، اور عربی زبان کا یہ قاعدہ ہے کہ جب وہ سوال کے انداز میں جو ہے وہ بات کو پیش کیا جاتا ہے تو مقصد یہ ہوتا ہے یہ بتانا کہ اب اختلاف کی کوئی گنجائش نہیں ہے. اور یہاں پہ بھی یہ ہے امن ہوا قانتن انا اللیلی ساجدن وقائم یحذر الاخرۃ ویرجو رحمت ربہ. اب آپ دیکھیں کہ جو ایمان لانے والا ہے اب یہاں پہ اس کی روش جو ہے وہ بیان کی جا رہی ہے. اللہ رب العزت نے سوال سامنے رکھا ہے کہ امن یا جو ہوا قانتن جو کہ عبادت گزار ہے جو کہ فرما بردار ہے وہ شخص جو کہ متی ہے قانت قنوت سے ہے نا، اور آپ یہ پڑھی چکی ہیں کہ قنوت کسے کہتے ہیں، دعائے قنوت کے آپ معنی پہ بھی غور کریں تو قنوت جو ہے اس کے معنی ہے اللہ تعالی کے لیے تواضع اختیار کرنا، اللہ تعالی کے لیے نیاز مندی اختیار کرنا. قنوت کے اندر جو ہے انسان اللہ کی طرف رجوع کرتا ہے اور اس کے اندر عاجزی اور انکساری پائی جاتی ہے، اور ایسا شخص جو ہے وہ اس طرح سے اللہ تعالی کی طرف رجوع کرتا ہے کہ اس کا دل بھی دبا ہوا ہے، اس کی نگاہیں جو ہیں وہ جھکی ہوئی ہیں اور اس کے اندر جو ہے خشوع خضوع پیدا ہوا ہوا ہے. تو اب آپ دیکھیں کہ یہاں پہ امن کا جو لفظ ہے ام عربی زبان میں حرف استفہام ہے، ایک سوالیہ کہ سوال پوچھنے کے لیے ام آتا ہے، اور من جو ہے من اسے موصول ہے، جیسے اللہ بھی آتا ہے نا اسی طرح من بھی آتا ہے، تو ام من یہ دونوں اکٹھے ہوئے ہیں. تو اب ام من یا پھر وہ شخص جو کہ پیچھے آپ نے پڑھا کفر اور شرک کرنے والا، اور دوسرا یہ شخص ہے جو کہ مومن ہے متی ہے قانت. قانت جو ہے اس کے بارے میں کئی ترجمے کیے گئے، حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں اس سے مراد ہے قانت سے اطاعت گزار، اور یہ لفظ جو ہے خاص نماز کے لیے جب بولا جاتا ہے تو اللہ تعالیٰ کہتے ہیں قومو للہ قانتین، تو وہاں پہ اللہ کے لیے جب نماز پڑھنے کے لیے جو لوگ کھڑے ہوتے ہیں وہ کیا کرتے ہیں کہ جو نماز میں اپنی نگاہوں کو نیچا رکھتے ہیں، ادھر ادھر نہیں دیکھتے، اپنے بدن یا کپڑوں سے کھیلتے نہیں ہیں، نہ دنیا کی کسی چیز کو اپنے اختیار سے نماز میں یاد کرتے ہیں، مثلا بھولی بسری باتیں یاد کر رہے ہیں، کون فون کر باتیں کر رہا ہے، کس نے بیل بجائی ہے، کون آیا ہے، باہر کیا ہو رہا ہے. عام طور پہ یہ بھی ہوتا ہے نا نماز پڑھیں سب خبر ہوتی ہے کہ کیا ہو رہا ہے، تو جو قانت شخص ہے وہ ایسی نماز پڑھتا ہے کہ اس کو باہر کی کوئی خبر نہیں ہوتی. کیوں؟ وہ اس لیے کہ وہ صرف اور صرف جو ہے وہ اللہ تعالیٰ سے اس نے لو لگائی ہوئی ہے. تو یہ ہے امن ہوا قانتن، تو کیا وہ شخص جو کہ فرما بردار ہے، جو کہ اللہ تعالیٰ کا مطیع ہے، جو کہ ایسا ہے کہ صرف اور صرف جو ہے وہ اللہ رب العزت کے لیے قلب کے اندر ایک محبت اور اطاعت کے جذبات رکھتا ہے. پھر آپ دیکھیں کہ دوسری اس کی صفت ہے انا اللیلی، رات کی گھڑیوں میں. اب یہاں پہ اس کی دوسری صفت بتائی گئی ہے اور وہ کیا ہے کہ رات کے وقت. انا یعنی یہ لفظ جو ہے یہ وقت کے لیے استعمال ہوتا ہے، اور آپ جو ہے اس کو پہلے بھی پڑھ چکی ہیں، پیچھے بھی آپ نے یہ لفظ پڑھا تھا، اور اس کا جو روٹ ہے حمزہ نون اور یا ہے، حمزہ نون یا، اسی سے انا ہے کیسے کب، اور اسی کی جمع ہے انا، یعنی جیسے پھر یہ لفظ وقت کے لیے استعمال ہوتا ہے. تو انا لیلی رات کی گھڑیوں میں، رات کے وقت. اب انا لیلی اس کا مطلب ہے کہ رات کی نماز کا ذکر ہو رہا ہے کہ وہ رات کی نماز میں مطیع اور فرما بردار ہوتا ہے، اور آپ کو پتا ہے کہ رات کی نماز جو ہے اس میں اخلاص پایا جاتا ہے. تہجد جو ہے یہ نوافل میں اس کا سب سے اعلیٰ اور افضل درجہ ہے، کیونکہ اس وقت جو ہے ساری دنیا سوتی ہے اور انسان جو ہے وہ اللہ کی طرف رجوع کرتا ہے، اور رات کے وقت جو ہے وہ عاجزی کرتا ہے، اپنی فرما برداری کا اظہار کرتا ہے، اور کیا کرتا ہے، ساجدوں ساجدن وہ سجدے کرتا ہے، وقائمن اور وہ رات کے وقت قیام کرتا ہے. تو دوسری صفت کیا ہے کہ رات کی گھڑیوں میں جب دنیا سوتی ہے وہ جاگتا ہے، وہ نرم اور گرم بستر سے الگ ہوتا ہے، دور ہو جاتا ہے، اور پھر اللہ تعالیٰ سے راز و نیاز کرتا ہے، باتیں کرتا ہے، روتا ہے، فرما برداری کا اظہار کرتا ہے. کبھی وہ سجدے میں پڑ جاتا ہے، کبھی حالت قیام میں کھڑا ہوتا ہے، بے چین ہے، اور دنیا ہے کہ غافل ہے، نرم بستروں پر پڑی بھی سو رہی ہے، اور یہ ہے اپنے رب کی رضا کی طلب میں سجود اور قیام کر رہا ہے. سبحان اللہ. آپ غور کریں، سب آرام کر رہے ہوں تو، اور آپ اکیلی اٹھ کر تہجد پڑھ رہی ہوں تو، بستر سے نکلنا اور پھر پڑھنا آپ ذرا تصور کریں، یہ آسان نہیں ہے. اور یہاں پر ذکر کیا جا رہا ہے کہ سجدے میں بھی ہے اور قیام میں بھی ہے. پھر اس کی تیسری صفت ہے یحذر الآخرۃ، کہ وہ آخرت سے ڈرتا ہے. اور چوتھی صفت ہے ویرجو رحمت ربہ، اور وہ اپنے رب کی رحمت سے امید رکھتا ہے. پیاری بہنوں، یہ جو صفت ہے اس کو آپ خاص طور پہ جو ہے وہ آپ ہائی لائٹ کریں، کہ یہاں پر جو ہے وہ بتایا جا رہا ہے کہ جب وہ رات کے وقت سجدے کر رہا ہے، رات میں نماز پڑھ رہا ہے، تو اس کے دل کا حال کیا ہے، اس کے باطن کا حال کیا ہے. تو آخرت کے خوف سے اس کا دل جو ہے وہ ڈرتا رہتا ہے. یحذر الآخرتی، اس کے اندر آخرت کا خوف پایا جاتا ہے، وہ آخرت کے خوف سے ڈرتا ہے کہ اگر اللہ نے مجھ سے پوچھ لیا، اگر اللہ نے میرا محاسبہ کر لیا تو پھر میرا معاملہ جو ہے وہ کیا ہوگا. اور وہ یرجو رحمت رب ہی، اور وہ اپنے رب کی رحمت سے امید رکھتا ہے. مفسرین کہتے ہیں کہ یہاں پر بندے کا اللہ سے جو تعلق ہونا چاہیے اس کی جو ہے وہ منظر کشی کی گئی ہے. بندے کا اللہ سے تعلق متوازن ہونا چاہیے، وہ خوف اور امید کے بین بین، خوف اور امید کے درمیان. اور اگر کسی کے اندر ایک چیز زیادہ ہو جائے تو توازن بگڑ جاتا ہے. جیسے یعنی بعض لوگ کیا کرتے ہیں کہ وہ ہر وقت ڈرتے رہتے ہیں، یعنی خوف کا غلبہ ان پر اتنا زیادہ ہوتا ہے کہ مایوسی ان کے اندر پیدا ہو جاتی ہے، اور یہ بھی ایک فتنہ ہے، یہ بھی عدم توازن ہے. تو خوف کا اتنا غلبہ نہیں ہونا چاہیے کہ اللہ کی رحمت سے انسان نا امید ہو جائے. تو پہلی بات کیا کہی، کہ وہ اللہ سے ڈرتا ہے، وہ آخرت سے ڈرتا ہے، لیکن فَيَرْجُو رَحْمَتَ رَبِّهِ، اور وہ اپنے رب کی رحمت جو ہے اسے امید لگاتا ہے. تو رب کی رحمت سے جو امید ہے نا، اس کے معنی ہے کہ ایسا شخص جو ہے وہ اللہ تعالی سے امید بھی رکھتا ہے، وہ اللہ سے مایوس نہیں ہوتا، وہ اللہ سے مایوس نہیں ہوتا. کیونکہ اگر اللہ سے زیادہ امید لگائی جائے تو انسان اللہ کے عدل سے بے پرواہ ہو جاتا ہے، پھر وہ ناجائز چیزوں کو جائز کر لیتا ہے، پھر اس کے لیے اباحیت کے دروازے کھل جاتے ہیں. تو یاد رکھیں کہ ایک طرف جو ہے وہ آخرت کا اللہ کا خوف ہونا چاہیے، اور دوسری طرف اللہ کی رحمت کی امید ہونی چاہیے. اور یہی جو ہے اسی کو ایمان کہتے ہیں، اور اسی سے ایمان جو ہے وہ مکمل ہوتا ہے. اور حضرت عمر فاروق رضی اللہ عنہ کی یہ بات مجھے بڑی اچھی لگتی ہے، جو کہتے تھے کہ اگر آسمان سے یہ آواز آئے کہ سارے لوگ جو ہے وہ جنتی ہیں، بس ایک شخص جہنم میں جائے گا، تو میں سوچتا ہوں، مجھے ڈر لگتا ہے کہیں وہ عمر ہی نہ ہو. اور اگر آسمان سے یہ آواز آئے کہ سب جو ہے وہ جہنمی ہیں، بس ایک جنت میں جائے گا، تو میں سوچتا ہوں ہو سکتا ہے وہ عمر ہی ہو. اور اس طرح وہ اللہ تعالیٰ سے جو تھے وہ امید لگاتے تھے. تو یہاں پر بھی اللہ رب العزت نے مومنوں کو ایک طرف اپنے سے ڈرنے کی ہدایت کی ہے، اور دوسری طرف جو ہے اللہ تعالیٰ نے یہ ہدایت کی ہے کہ اللہ ہی سے لو لگاؤ، اور اللہ ہی سے جو ہے وہ رحمت کی امید رکھو، اور خوف اور رجا دونوں کیفیتوں کے درمیان رہو گے تو تمہارا ایمان جو ہے وہ مکمل ہوگا. اور خوف اور رجا کے بارے میں حدیث ہے، حضرت انس رضی اللہ عنہ بیان کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم ایک شخص کے پاس گئے جبکہ اس پر سکرات الموت کی کیفیت طاری تھی. آپ صلی اللہ علیہ وسلم نے اس سے پوچھا، تو اپنے آپ کو کیسے پاتا ہے؟ اس نے کہا، میں اللہ سے امید رکھتا ہوں اور اپنے گناہوں کی وجہ سے ڈرتا بھی ہوں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اس موقع پر جس بندے کے دل میں یہ دونوں باتیں جمع ہو جائیں تو اللہ تعالیٰ اسے وہ چیز عطا کرتا ہے جس کی وہ امید رکھتا ہے اور اس سے اسے بچا لیتا ہے جس سے وہ ڈرتا ہے. اسے ترمذی نے روایت کیا ہے. تو آیت نمبر 9 میں جو مومن ہے، جو اللہ کا اطاعت گزار ہے، جو اللہ کی طرف رجوع کرنے والا ہے، اللہ تعالیٰ نے اس کی صفات بتائی ہیں. امن ہوا قانتن، بتاؤ کیا وہ شخص بہتر ہے؟ نمبر 1 جو کہ مطیع فرمان ہے. نمبر 2 انا اللیل ساجدن وقائمن، جو رات کی گھڑیوں میں کھڑا رہتا ہے سجدہ کرتے ہوئے وقت بھی اور قیام کرتے وقت بھی. نمبر 3 یحذر الآخرتی، اور وہ آخرت سے ڈرتا ہے. ویرجو رحمت ربہ، اور اپنے رب کی رحمت سے امید لگاتا ہے. قل هل يستوي الذين يعلمون والذين لا يعلمون، اے محمد صلی اللہ علیہ وسلم ان سے پوچھو، کیا جاننے والے اور نہ جاننے والے دونوں کبھی ایک جیسے ہو سکتے ہیں؟ دونوں برابر ہو سکتے ہیں؟ يستوي مساوی ہے نا، سین و یا اس کا روٹ ہے. انما يتذكروا اولو الالباب، نصیحت تو عقل رکھنے والے ہی قبول کرتے ہیں. تو اولو الالباب جو ہے لب، خلاصے کو بھی کہتے ہیں، دماغ کے مغز کو بھی کہتے ہیں اور عقل مند لوگوں کو کہتے ہیں. اور قرآن کی زبان میں جن کو اولو الالباب کہا جاتا ہے وہ متقی لوگوں کو کہا جاتا ہے، جو لوگ امید اور خوف کے جو ہے وہ بین بین ہوتے ہیں، درمیان ہوتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ یہ جو مثالیں ہیں ان سے صرف وہی عقل مند لوگ جو ہے وہ فائدہ اٹھاتے ہیں، جو کہ ان مثالوں سے جو ہے وہ یاد دہانی حاصل کرتے ہیں. اب اس کے بعد آپ دیکھیے کہ آیت نمبر 10 جو ہے اس میں مظلوم مسلمانوں کے لیے تسلی کا پیغام ہے. آپ یہاں سے لے کر آیت نمبر 21 تک پڑھیں گی کہ وہ لوگ جو کہ ایمان لائے تھے مسلمان، تو وہ اپنی قوم کے مشرک لوگوں کے ہاتھوں ظلم و ستم کا شکار ہو رہے تھے. تو ایک طرف اللہ تعالیٰ نے انہیں خوشخبری دی اور ساتھ ہی یہ پیغام دیا کہ اپنے ایمان پر جمے رہو، اور دوسری طرف جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے جو مشرکین ہیں، رسول اللہ صلی اللہ علیہ وسلم سے کہا گیا کہ آپ ان سے اعلان برات کر دیجئے، اور مشرکین کو عذاب کی دھمکی دی گئی، اور ایمان لانے والوں کو جو ہے وہ کامیاب ہونے کی خوشخبری سنائی گئی. قل یا عباد الذین آمنوا اتقوا ربکم، اے نبی صلی اللہ علیہ وسلم کہو کہ اے میرے بندو جو ایمان لائے ہو اپنے رب سے ڈرو. تو اب یہاں پر جو ہے اب سوال یہ پیدا ہوتا ہے کہ ایمان لانے والوں کو تقوی اختیار کرنے کے لیے کہا جا رہا ہے نا، تو ایمان ہی تو تقویٰ ہے نا، کیوں کہا جا رہا ہے کہ ایمان لانے والوں اپنے رب سے ڈرو؟ اتقوا ربکم، کہ اپنے رب سے ڈرو. مفسرین کہتے ہیں کہ اس کے معنی ہے کہ صرف ایمان کا دعویٰ کر کے نہ رہ جاؤ، بلکہ اللہ کے ساتھ جو ہے وہ تقویٰ بھی اختیار کرو. اللہ نے جن چیزوں کا حکم دیا ہے ان کو جو ہے وہ کرو، اور جن سے روکا ہے ان سے جو ہے وہ بچو. تو ایمان اور تقویٰ اختیار کرنا جو ہے اس کا حکم دیا جا رہا ہے کہ اے لوگوں جو ایمان لائے ہو اپنے رب کا تقویٰ اختیار کرو، اور اگر اپنے وطن میں، اپنی گلیوں میں، اپنے شہر میں تمہیں ایمان اور تقویٰ پر عمل کرنا مشکل ہو رہا ہے تو کوئی بات نہیں، پھر وہاں سے اس علاقے کو، اس جگہ کو جو ہے وہ چھوڑ دو، کسی ایسی جگہ چلے جاؤ جہاں جو ہے وہ تقویٰ کے مطابق، اللہ کی رضا کے مطابق زندگی جو ہے وہ گزار سکو. للذین احسنوا فی ہذہ الدنیا حسنہ، جن لوگوں نے اس دنیا میں نیک رویہ اختیار کیا ہے ان کے لیے جو ہے وہ بھلائی ہے. تو اب یہاں پر جو ہے وہ بتایا جا رہا ہے کہ وہ لوگ جو کہ دنیا میں نیکی کرتے ہیں تو ان کے لیے جو ہے وہ فی ہذہ الدنیا حسنہ، تو اس دنیا کی زندگی میں بھی उनके लिए जो है वो हसाना है। इसके क्या मानी है? जैसे मुफस्सरीन कहते हैं कि हसाना जो है, दुनिया में इंसान को क्या हसाना मिल सकता है? तो इसमें कहते हैं कि जैसे सेहत है, आफियत है, कामयाबी है, अल्लाह जो है उनको नवाजता चला जाता है, और असल जो हसाना है वो क्या है कि अल्लाह कयामत के दिन जो है उन्हें जन्नत अता करेगा। अल्लाह ताला जन्नत की अबदी नेमतें जो है वो उनको जो है वो अता करेगा। तो दुनिया में भी जो है अल्लाह ताला उन्हें जो है वो कामयाब करेगा, और आखिरत में भी अल्लाह ताला जो है वो उन्हें जन्नतुल फिरदौस जो है वो अता करेगा। तो लिल्लज़ीन अहसनु फी हाज़िही दुनिया हसना, तो वो लोग जिन्होंने इस दुनिया में नेक रवैया अख्तियार किया तो उनके लिए इस दुनिया में हसाना है। तो दुनिया भी संवर जाएगी, तो जब दुनिया में उनको हसाना मिलेगा तो आखिरत में भी उन्हें जो है वो कामयाबी मिलेगी। वा अर्दुल्लाहि वासिया, और अल्लाह की जमीन बड़ी वसी है। अल्लाह की जमीन जो है ये बड़ी वसी है, तो यहाँ पर जो है खास तौर पर मुसलमानों को ये बात बताई जा रही है कि अल्लाह की जमीन जो है ये बड़ी कुशादा है। तो अगर तुम्हें अपने वतन में दीन पर अमल करने में मुश्किल हो रही है तो आप अपने उस वतन को, उस शहर और मुल्क और माहौल को छोड़ दीजिए जो आपको आमाले स्वाहले करने से रोकता है, और फिर किसी ऐसी जगह चले जाइए जहां पे आप बेखौफो खतर अपने रब की इबादत कर सकें, अपने रब की अताअत कर सकें और दीन के अहकामात पर अमल कर सकें। आप पीछे सूरत निसा में भी जो है वो इसकी तफसील जो है वो पढ़ चुकी हैं हिजरत के बारे में, और अब यहाँ पे फिर से ये बात कही जा रही है। तो असल में ये कहा जा रहा है कि मोमिन कभी किसी इलाके को, जगह को, वतन को, दोस्ती को, शहर को, बस्ती को, किसी चीज को जो है वो फौकियत नहीं देता। वो फौकियत देता है तो दीन पर को देता है, ईमान को देता है, रब की रजा को देता है। तो मुसलमानों को तसल्ली दी जा रही है मक्की दौर में जब उन पर बहुत सी मुश्किलात थी कि अगर तुम अपने इस इलाके को छोड़ोगे तो घबराओ नहीं, अल्लाह की जमीन बड़ी वसी है और अल्लाह की जमीन तुम्हारा इस्तकबाल करेगी। सूरत अलंकबूत में भी आपने पढ़ा ना आयत 56 में, या इबादी अल्लज़ीन आमनु इन्ना अर्दी वासियतुन फइया या फाबुदून, तो यहाँ पे भी यही बात कही जा रही है। इन्नमा युवफ्फस साबिरून अजरहुम बिगैर हिसाब, सबर करने वालों को तो इनका अजर बेहिसाब दिया जाएगा। तो अब अल्लाह ताला बता रहे हैं कि ये दीन पर अमल करने का जो रास्ता है ये बड़ी सख्त आजमाइशों का रास्ता है, और वो लोग जो कि इस आजमाइशों भरे रास्ते में जो है वो सबर के साथ चलते रहेंगे तो सबर का जो अजर है उसका कोई पैमाना नहीं है, उसका कोई तराजू नहीं है, उसका कोई अंदाजा नहीं है, बे अंदाजा और बे हिसाब उसका अजर जो है वो दिया जाएगा। सुभान अल्लाह। इस हिस्से में आप देखें कि इसकी तफसीर जो है वो उल्मा क्या बयान करते हैं। उल्मा ये कहते हैं कि दरअसल यहाँ पे साबिरीन की फजीलत बयान की गई है, ईमान और तकवा की राह में मुश्किलात को बर्दाश्त करने वाले अपनी शहवात और लज्जात नफसानी जो है उसकी कुर्बानी करने वाले, और वो कुर्बानी जब करते हैं तो उसके लिए सब्र की जरूरत पेश आती है, और सब्र करना इतना आसान नहीं होता। तो बताया जा रहा है कि सब्र जो है ऐसी अजीम दौलत है, ऐसी अजीम सिफत है, इतनी बेहतरीन सिफत है, क्योंकि सब्र के बगैर अल्लाह की बंदगी नहीं हो सकती, तो इसलिए उसका अजर, उसका सवाब जो है वो बगैर हिसाब की है। हजरत कतादा रहमतुल्लाह अलैह ने फरमाया, हजरत अंस रजी अल्लाह अन्हु ने यह हदीस सुनाई कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कयामत के दिन मीजान अदल कायम की जाएगी, अहले सदका आएंगे तो इनके सदकात को तोल कर इसके हिसाब से पूरा पूरा अजर दिया जाएगा। इसी तरह नमाज, हज वगैरह इबादत वालों की इबादत को तोल कर उसका हिसाब पूरा दे दिया जाएगा। फिर जब बला और मुसीबत में सब्र करने वाले आएंगे तो इनके लिए कोई कैल और वजन नहीं होगा, बल्कि बगैर हिसाब और अंदाजा के इनकी तरफ अजर व सवाब बहा दिया जाएगा, क्योंकि अल्लाह ताला ने फरमाया इन्नमा युवफ्फस साबिरून अजरहुम बिगैर हिसाब, یہاں تک کہ وہ لوگ جن کی دنیاوی زندگی عافیت میں گزری تمنا کرنے لگیں گے کہ کاش دنیا میں ان کے بدن سینچیوں کے ذریعے کاٹے گئے ہوتے تو ہمیں بھی صبر کا ایسا ہی صلہ ملتا. امام مالک رحمت اللہ علیہ نے اس آیت میں صابرین سے مراد وہ لوگ لیے ہیں جو دنیا کی مصیبتوں اور رنج اور غم پر صبر کرنے والے ہیں. اور بعض علماء یہ کہتے ہیں کہ صابرین سے مراد وہ لوگ ہیں جو گناہوں پر اپنے نفس کو روکتے ہیں. امام قرطبی رحمت اللہ علیہ فرماتے ہیں کہ لفظ صبر جب بغیر کسی دوسرے لفظ کے بولا جاتا ہے تو اس کے معنی ہوتے ہیں اپنے نفس کو گناہوں سے باز رکھنے کی مشقت پر صبر کرنا, اور مصیبت پر صبر کرنے کے لیے صابر لفظ بولا جاتا ہے کہ فلاں مصیبت پر صبر کرنے والا. تو یہاں پر جو ہے بتایا جا رہا ہے کہ یہ وہ لوگ ہیں جو کہ اللہ کی خاطر جو ہے وہ صبر کرنے والے ہیں. تو انما یوفی الصابرون اجرہم بغیر حساب, صبر کرنے والوں کو تو ان کا اجر بے حساب دیا جائے گا. اور وہ بہنیں اور وہ لوگ جو مسلمان ہیں اور دنیا کی زندگی میں آزمائش سے گزر رہے ہیں وہ جان سکتے ہیں کہ صبر جو ہے یہ کیسی مشکل صفت ہے, اور صبر جو ہے وہ کیسا کڑوا گھونٹ ہے, اور صبر جو ہے وہ کتنا مشکل ہے. لیکن اللہ کی انگنت نعمتوں کے لیے اور اللہ کی طرف سے ملنے والے بے حساب اجر و ثواب کے لیے مسلمان جو ہے وہ صبر کرنے کی کوشش کرتا ہے. اور یہ بات بھی یاد رکھیں کہ بے صبری سے اور جزا و فضا سے مصیبت ٹل نہیں جاتی, لمبی اور طویل رات ختم نہیں ہو جاتی, دن بدل نہیں جاتے, بس خامخواہ انسان پریشان ہوتا ہے, اپنے اجر کو ضائع کرتا ہے اور ہلکا پن کا مظاہرہ کرتا ہے. تو کیا کرنا چاہیے؟ صبر کرنا چاہیے. قل انی امرت ان اعبد اللہ مخلصا لہ الدین و امرت لان اکون اول المسلمین قل انی اخاف ان اسیت ربی عذاب یوم عظیم قل اللہ اعبد مخلصا لہ دینی. اب یہاں پر جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے وہ نصیحت کی جا رہی ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ جو کفر اور شرک کرنے والے ہیں آپ ان سے بے تعلقی کا اعلان کر دیجئے, اور مسلمانوں کے لیے یہاں پر جو ہے وہ خوشخبری ہے. اے محمد صلی اللہ علیہ وسلم قل کہہ دیجئے انی امرتو بے شک مجھے حکم دیا گیا ہے ان اعبد اللہ کہ میں اللہ تعالیٰ کی عبادت کروں, مخلص اللہ الدین اللہ کے لیے دین کو خالص کر کے. تو آپ دیکھیے کہ یہاں پر جو پہلی بات رسول اللہ صلی اللہ علیہ وسلم سے کہی جا رہی ہے وہ یہ ہے کہ میں اللہ کی عبادت اس طرح سے کروں کہ اس میں شرک جو ہے اس کا شائبہ تک نہ ہو. مخلص اللہ الدین کے معنی کیا ہے؟ کہ شرک جو ہے ذرہ برابر اس کے اندر نہیں ہونا چاہیے. نمبر دو, وَأُمِرْتُ لِأَنْ أَكُونَ أَوَّلَ الْمُسْلِمِينَ اور مجھے یہ حکم دیا گیا ہے کہ سب سے پہلے میں خود مسلم بنوں, یعنی میرا کام صرف دوسروں سے کہنا نہیں ہے, خود کر کے دکھانا بھی ہے. جس راہ پر لوگوں کو بلاتا ہوں اس پر سب سے پہلے خود چلتا ہوں. تو یہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کا اسوہ کہ دوسروں کو جو کہتے تھے سب سے پہلے اس پہ عمل کر کے جو تھے وہ دکھاتے تھے. تو آپ بھی دیکھیں کہ آپ کو اور مجھے کیا کرنا ہے, سب سے پہلے خود جو ہے وہ بغیر شرک کے اللہ کی بندگی کرنی ہے, خالص بندگی. نمبر دو, خود جو ہے وہ مسلم بننا ہے, خود اسلام کو اپنے اوپر نافذ کرنا ہے, اپنے رب کی اطاعت کا قلادہ اپنی گردن میں ڈالنا ہے. کوئی ساتھ دے یا نہ دے, کوئی ساتھ چلے یا نہ چلے, خود جو ہے وہ اللہ کے راستے میں چلنا ہے. یہ پیغام جو ہے دیا جا رہا ہے کہ لئن اکونا اول المسلمین کہ سب سے پہلے میں خود جو ہے وہ عمل کرنے والوں میں شامل ہو جاؤں. نمبر تین, قل اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے انی اخاف بے شک مجھے ڈر لگتا ہے ان اسیت ربی عذاب یوم عظیم کہ اگر میں اپنے رب کی نافرمانی کروں تو مجھے ایک بڑے دن کے عذاب سے خوف آتا ہے. نمبر چار, قل کہہ دیجئے اللہ اعبد مخلص اللہ دینی ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप ऐलान कर दीजिए, आप ये बात कह दीजिए कि अल्लाह अल्लाह की आबुदू मैं इबादत करता हूँ, मुखलिसन खालिस करके लहू उसी के लिए दीनी अपने दीन को, कि मैं जो हूँ मैं तो अपने दीन को अल्लाह के लिए खालिस करके उसी की बंदगी जो है वो करूंगा। तो इसके मानी क्या है कि मैं तो अल्लाह की ऐसे ही बंदगी करता हूं कि उसके अंदर जो है जरा बराबर शिर्क नहीं है, तो इसका तकाजा यह है कि तुम भी ऐसी खालिस जो है वो बंदगी करो, और अगर तुम नहीं मानते तो तुम ना मानो, तुम्हारी मर्जी। मतलब होना क्या चाहिए कि तुम्हें भी ऐसा ही करना चाहिए, और अगर जो है तुम नहीं मानते तो क्या है कि फाबदू माशे तुम मिन दूनी, तो तुम करो इबादत माशे तुम जिसको तुम चाहते हो, मिन दूनी इसके सिवा। तो अल्लाह के सिवा जिस जिस की बंदगी तुम करना चाहते हो कर लो, कुल फिर है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप कह दीजिए, इन्नल खासिरीना बेशक खसारा पाने वाले वो लोग होंगे, अल्लाजीना वो जो खसरू अनफुसहुम व अहलीहिम यौमल कयामा, जिन्होंने कयामत के दिन अपने आप को और अपने घर वालों को जो है वो घाटे में डाल दिया। अल्लाह सुनो, खबरदार, कान खोल के सुनो, जालिका हुवल खुसरानुल मुबीन, यही खुला जो है वो दिवालिया है, यही बड़ा खसारा है, यही बड़ा नुकसान है। अब आप देखें कि सबसे पहले तो यहां पर जो है कहा जा रहा है कि इन्नल खासिरीना, बताया जा रहा है कि खसारा पाने वाले असल में हैं कौन। हम दुनिया में किसको खसारा पाने वाले समझते हैं, जो दुनिया के लिहाज से नाकाम होता है या दुनिया के लिहाज से जो है वो कामयाब नहीं होता, लेकिन अब यहां पे बताया जा रहा है कि हकीकत में खसारा पाने वाले कयामत के दिन कौन होंगे, जिन्होंने अपने आप को और अपने घर वालों को खसारे में डाल दिया। यहां पे अनफुसाहुम के साथ आहली हीम आया है, अनफुसाहुम व आहली हीम, आप इन दोनों को सर्कल करें। इससे क्या बात पता चलती है कि आप में से हर शख्स अपने नफ्स के साथ साथ अपने घर वालों का जिम्मेदार है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, कुल्लुकुम राइन व कुल्लुकुम मसूलिन अन रैयते, कि तुम में से हर शख्स जो है वो राई है और हर एक से उसकी रैयत के बारे में सवाल पूछा जाएगा। तो इसके मानी क्या है कि सिर्फ अपनी निजात की फिक्र नहीं करनी, अपने घर वालों की निजात की भी फिक्र करनी है, और अगर किसी शख्स के गलत तर्ज अमल की वजह से उसके घर वाले जो हैं वो गलत रास्तों पर चल पड़ते हैं, तो ऐसे शख्स ने सिर्फ अपनी तबाही का सामान नहीं किया बल्कि अपने घर वालों को भी जो है वो तबाही और हलाकत की दहलीज पर ला खड़ा किया। तो कयामत के दिन जो है बेशक असल खसारा पाने वाले वाले कयामत के दिन बेशक असल खसारा पाने वाले वो लोग हैं जो के जो है अपने आप को जो है वो खसारे में डालेंगे और उसके साथ ही अपने घर वालों को भी, उनको भी जो है वो अजाब में मुब्तिला करेंगे, क्योंकि कयामत का दिन जो है ये बड़ा ही सख्त दिन होगा, कयामत का दिन जो है ये बड़ा ही मुश्किल दिन होगा। और खबरदार सुन लो, याद रखना कि असल खसारा कयामत के दिन का खसारा है। तो दुनिया के मफादात की खातिर, दुनिया की खातिर कहीं ऐसा ना हो कि तुम अपनी आखिरत जो है वो बर्बाद कर लो। लहुम मिन फौकहिम जुललुम मिन अन्नारी व मिन तहतहिम जुलल, उनके ऊपर से होंगी जुललुम मिन अन्नारी आग की छतरियां। जुलल जो है ये सायबान को कहते हैं, जुलल का लफ्ज जैसे बादल साए के लिए इस्तेमाल होता है ना, तो ऐसे लोग जो कयामत के दिन जहन्नुम में होंगे तो उनके ऊपर से आग की छतरियां होंगी। हम इन तहते हिम जुलल, और इनके नीचे से भी जो है वो आग के बादल होंगे, आग की छतरियां होंगी। तो जुलल जो है जुल्लत उनकी जमा है, जैसे गाशिया होता है ना किसी चीज को ढांप लेना, बिल्कुल जुलल जो है इसी तरह साया जिससे किसी को जो है वो ढांपा जाता है। यहां कहा जा रहा है कि इन्हें नीचे ऊपर से आग के शोले जो है इस तरह ढांपेंगे जैसे कि आग की छतरियां होती हैं, जैसे कि आग के बादल होते हैं। बाज मुफस्सरीन ने जुलल, जो जुल्लत उनकी जमा है, इसका तर्जुमा जब साए का किया तो वो कहते हैं कि ये है अतबाकुन नार, ये आग के जो है वो दर्जे हैं, जहन्नुम के दर्जे हैं, यानी इनके ऊपर नीचे आग के तबक होंगे जो इन पर जो है वो भड़क रहे होंगे। तो यहां पर अहले जहन्नुम के अजाब की हौलनाकी बयान की जा रही है कि वो लोग ऊपर और नीचे से आग के कई तबकों में ढके हुए होंगे। अल्लाहुम्मा ला तजल्ला मिनहुम, अल्लाहुम्मा अजिरना मिनन्नार, अल्लाहुम्मा अजिरना मिनन्नार। इसका मतलब यह है कि आग उड़ना, उनका ओढ़ना होगी और बिछोना भी, यानी ऊपर से आग का लिहाफ ओढ़ा हुआ होगा, नीचे जो बिस्तर होगा वो भी आग का होगा, और आग उनको तह बतह इस तरह ढांप लेगी जैसे कि कोई नीचे भी तह दर चीज हो तो आग की और ऊपर भी। तो अल्लाह ताला बता रहे हैं कि ऐ कुफ्र करने वालों, ऐ शिर्क करने वालों, ऐ कयामत को भूल जाने वालों, ऐ दुनिया की जिंदगी में मजे करने वालों, याद रखो ये जो कयामत का दिन है, ये जो खसारा पाने वाले हैं उनके लिए वहां पे कोई मामूली चीज नहीं है ये आग के जो दर्जात हैं, बल्कि ये बड़ी सख्त चीज है। लोगों मेरे इस अजाब से डरो, ज़ालिका युखफ्फिफुल्लाहु बिही इबादा या इबादी फत्तकून। बस है मेरे बंदो मेरे गजब से डरो। तो इस तरह अल्लाह क्या करता है, युखफ्फिफुल्लाहु वो डराता है अल्लाह वही इसके साथ इबादे ही इबादा अपने बंदों को, जालिका युखफ्फिफुल्लाहु बिही इबादा। तो इस तरह अल्लाह ताला अजाब से अपने बंदों को डराता है, या इबादी ऐ मेरे बंदो फत्तकून पस मुझसे डरो। नून के बाद या हर्फ इल्लत था जो गिर चुका है। वल्लजी नजतनाबु तागूता, बाखिलाफ उस उनके जिन लोगों ने तागूत की बंदगी से इज्तनाब किया, वल्लजीना और वो लोग इज्तनाबु बचते रहे, इज्तनाब करते रहे, जिन्होंने परहेज किया अत्तागूता शैतान की बंदगी से, तागूत की बंदगी से। तो तागूत तुगयानी से है ना, त्वा गैन वो, त्वा गैन या सरपिशी को कहते हैं। जैसे समंदर में जब तूफान आता है, सिलाब आ जाता है तो बाहर निकलता है ना, हर तरफ तबाही मचाता है, इसी तरह जब किसी के अंदर जो है वो तुगयानी आ जाती है तो वो क्या करता है, वो बंदगी को छोड़ देता है और वो चाहता है दूसरे उसकी बंदगी करें, शैतान बन जाता है, तागूत बन जाता है। तो बाखिलाफ इसके जिन लोगों ने तागूत की बंदगी से परहेज किया, यानी इज्तनबु तागूता अय याबुदूहा, कि इबादत करें इसकी, वा अनाबू इलल्लाही और उन्होंने रुजू किया अल्लाह की तरफ, लहुमुल बुशरा तो उनके लिए खुशखबरी है, फबशिर इबाद बस है नबी सल्लल्लाहु अलैहि वसल्लम मेरे उन बंदों को खुशखबरी दे दो। तो यहाँ पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि ऐसे मेरे बंदे जो शैतान की इबादत से बचते हैं, जो शिर्क नहीं करते, अल्लाह की तरफ मुतवज्जो होते हैं, आप उनको खुशखबरी सुना दीजिए। एक तरफ अल्लाह ताला जो है वो जहन्नुम से डराता है तो दूसरी तरफ जो है वो जन्नत का शौक दिलाता है, उसकी खुशखबरी भी देता है। कहा ये मेरे बंदे हैं इनको आप खुशखबरी दे दीजिए। मेरे बंदे कौन है, अल्लज़ीना यस्तमिउन अल-क़ौला, जो बात को गौर से सुनते हैं। यस्तमिउना का मतलब सिर्फ सुनना नहीं है, अल्फाज की ज्याति मानी की ज्याति पर दलालत करती है। सीन मीम ऐन होता समय ऊना तो वो सुनते हैं, लेकिन यस्तमे ऊना का भी है ना, वो जो तवज्जो से सुनते हैं, अलकौला बात को, फयत्तबिउना अहसना और उसके बेहतरीन पहलू की पैरवी करते हैं, तो उसके बेहतरीन पहलू की पैरवी करते हैं। इसके मानी ये हैं, नंबर एक, वो हर आवाज के पीछे नहीं लग जाते बल्कि हर एक की बात को सुनकर उस पर गौर करते हैं, जो हक बात होती है उसे कबूल कर लेते हैं। और दूसरे मानी ये हैं कि वो बात को सुनकर गलत मानी पहनाने की कोशिश नहीं करते बल्कि उसके अच्छे और बेहतरीन पहलू की पैरवी करते हैं। अल्लज़ीना यस्तमिउन अल-क़ौला फयत्तबिउन अहसना उलाइक अल्लज़ीना हदाहुमुल्लाहु व उलाइक हुम उलुल अल्बाब। ये वो लोग हैं जिनको अल्लाह ने हदायत बख्शी है और यही लोग जो है वो अकलमंद है। आपका दिल चाहता है ना कि आप भी जो है वो अल्लाह के यहाँ अकलमंद लोगों में लिखी जाए, तो उसके लिए फिर क्या करना पड़ेगा? नंबर एक के कुरान की बातों को तवज्जो से सुनना। अल्लाह की बातें कहाँ से पता चलेंगी? कुरान से पता चलेंगी ना। और फिर क्या है कि जो कुरान में मुहकम आयात है, मुतशाबिहात को छोड़कर जो मुहकम है उस पर अमल करना, यानी हर अच्छी चीज की पैरवी करना। तो ये सलीमुल फितरत लोग होते हैं, हक पसंद लोग होते हैं, वो कुरान की हदायत की कदर करते हैं। जब कुरान उनके सामने पेश किया जाता है तो फिर उसको जो है वो कबूल कर लेते हैं, नाराज नहीं होते बल्कि उसकी पैरवी करते हैं। ये हैं अकलमंद लोग। अब इसके बाद जो है आयत नंबर 19 में जो अल्लाह के अजाब का शिकार हो चुके हैं उनके बारे में बताया जा रहा है कि अफमन हक्का अलैही कलिमतुल अजाब। ए नबी सल्लल्लाहु अलैहि वसल्लम, उस शख्स को कौन बचा सकता है जिस पर अजाब का फैसला जो है वो हो चुका है, चस्पा हो गया है? अफमन, क्या वो शख्स जो हक्का, हक्का के मानी क्या है? हक है, चस्पा हो गया अलैही उस पर कलिमतुल अजाब, अजाब का फैसला। कलमा का मतलब क्या है? कौन। अल्लाह ताला जब कोई बात कहना चाहता है तो बस वो इतना ही तो कहता है कि कौन, तो फयाकून, फिर वो हो जाता है। और आप पहले पढ़ चुके हैं सूरत अल आराफ आयत 18 में अल्लाह ताला ने कहा था ना कि वो लोग जो कि इबलीस की पैरवी करेंगे तो इबलीस मैं तुझसे और उन लोगों से जहन्नुम को भर दूंगा। तो कहा कि नाफरमानों पर, यानी ए नबी उस शख्स को कौन बचा सकता है जिस पर अजाब का फैसला चस्पा हो चुका है? अफा अंता, क्या हो तुम? सुन किजू, के तुम बचा लो, मन फिन्नार, जो के आग में है। तो क्या तुम उसको बचा सकते हो जो शख्स जो है वो आग में है? तो तुन किजू जो है इसके मानी क्या है? इसका मतलब है कि किसी को छुड़ाना। नून काफ जाल जो है इसका रूट है नून काफ जाल, और इसके मानी है छुड़ाना, किसी को छुड़ाने की जो है वो कोशिश करना, किसी को छुड़ाना, छुड़ाने की कोशिश करना। तो जिस पर जो है वो अल्लाह के अजाब का फैसला चस्पा हो गया है तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि फिर उसको जो है वो कोई भी नहीं छुड़ा सकता। तो आप देखें कि यहां पे क्या बात पता चलती है कि अल्लाह की पकड़ और अल्लाह का अजाब जो है वो इतना सख्त है कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम जो है उससे नहीं बचा सकते। आयत नंबर 20 में फरमाया लकिनिल्लज़ी नत्तकौ रब्बहुम, अल्बत्ता वो लोग जो अपने रब से डर कर रहे, वो लोग जो के तकवा के साथ जिंदगी बसर करते रहे, लहुम गुरफुम मिन फौकिहा गुरफुम मबनिया, तो उनके लिए जो है गुरफ उन है, गुरफ जो है ये कहते हैं जैसे ऊंचे महल को, गुरफ जन्नत की मनाजिल है, जैसे गुरफा तो एक कमरे को कहते हैं ना, ये वाहिद है और गुरफ जो है वो जमा है। तो अल्लाह रब्बुल इज्जत जो है वो ऐलान कर रहे हैं कि मुत्तकी लोगों के लिए जन्नत के आलीशान महल है, गुरफ उन जन्नत के महल्लात, मिन फौकिहा उसके ऊपर गुराफुन और महल है, मबनियतन, मबनियतन जो है मुफस्सरीन कहते हैं कि मबनियतन मबनियतन के मानी होते हैं जैसे फर्निश्ड। दुनिया में जैसे किसी को घर कोई आप कहीं बुक करवाते हैं फिर आप घर लेते हैं तो क्या होता है कि घर फर्निश्ड आपको अगर मिले, तो उनके लिए जो जन्नत के महल हैं कि महलों पे महल, महल के ऊपर और महल, ऊंचे आलीशान शानदार महल और मबनियतन डेकोरेटेड है, آراستہ ہیں، خوبصورت ہیں. تو یہاں پر جنت میں درجات کا ذکر ہے، ایک کے اوپر ایک کثیر المنزل عمارتیں ہیں. جیسے آپ نے پیچھے جو ہے آپ دیکھیے، اس کے اپوزٹ آپ نے آیت 16 میں پڑھا تھا جہنمیوں کے لیے، لہم من فوقہم ظلل من النار ومن تحتہم ظلل. اور یہاں پر جو ہے وہ جنتیوں کے لیے کیا ہے، لہم غرف من فوقہا غرف مبنیہ تجری من تحتہا الانہار، کہ جن کے نیچے نہریں بہ رہی ہوں گی. وعد اللہ، یہ اللہ کا وعدہ ہے. لا یخلف اللہ المیعاد، اللہ کبھی اپنے وعدے کی خلاف ورزی نہیں کرتا. اس سے کیا بات پتا چلتی ہے؟ اس سے کیا بات پتا چلتی ہے کہ اصل زندگی تقویٰ کی زندگی ہے. اصل زندگی جو ہے وہ اللہ کی نافرمانی سے ڈر کر جو ہے وہ جینے کی زندگی ہے، کہ اللہ کے خوف سے گناہ چھوڑ دیے جائیں اور اللہ کی اطاعت جو ہے وہ اختیار کی جائے. بخاری کی حدیث ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، راوی ہے ابو ہریرہ رضی اللہ عنہ، کہ پیارے رسول نے فرمایا اللہ تعالیٰ نے جنت میں 100 درجے مجاہدین فی سبیل اللہ کے لیے تیار کر رکھے ہیں، 2 درجوں کا فاصلہ ایسے ہے جیسے آسمان اور زمین کے درمیان کا فاصلہ. تو دراصل یہاں پہ وہ لوگ جو اللہ کی اطاعت میں صبر کرتے ہیں اور شکر کرتے ہیں، بندگی پر قائم رہتے ہیں، تو یہاں پر جو ہے وہ انعامات کا ذکر کیا جا رہا ہے کہ ان کے لیے اللہ تعالیٰ نے بڑا خوبصورت اور بہت ہی اچھا جو ہے وہ تیار کر رکھا ہے. وعد اللہ، اللہ کا وعدہ ہے. اس سے یہ بات پتا چلتی ہے کہ یہ اللہ وعدہ کر رہا ہے، یہ حتمی ہے، یہ ہو کر رہے گا، کیونکہ لا یخلف اللہ المیعاد، لا یخلف اللہ المیعاد، اللہ اپنے وعدے کی کبھی خلاف ورزی نہیں کرتا. تو اس سے جو ہے وہ کیا بات پتا چلتی ہے، اس سے یہ بات سامنے آتی ہے کہ اپنی موجودہ زندگی میں ہمیں کیا کرنا چاہیے، تقوی اختیار کرنا چاہیے. اور متقی کسے کہتے ہیں؟ حضرت عمر رضی اللہ عنہ نے عبید بن کعب، جنہیں سید القرا کہا جاتا ہے، اس سے تقوی کے معنی پوچھے تھے نا، تو انہوں نے کیا جواب دیا؟ تو انہوں نے پوچھا تھا، امیر المومنین، آپ کا گزر کبھی خاردار کانٹوں والی جو جھاڑی ہے اس کے پاس سے ہوا؟ تو حضرت عمر رضی اللہ عنہ نے کہا کئی دفعہ. تو پوچھا کہ آپ کیا کرتے ہیں؟ کہا کہ میں اپنے کپڑوں کو سمیٹ لیتا ہوں اور میں اپنے آپ کو جو ہے وہ کانٹوں سے بچا بچا کر چلتا ہوں. کہا کہ یہی تقویٰ ہے. تو اس سے یہ بات پتا چلتی ہے کہ جنگلوں میں نہیں جا کے رہنا، پہاڑوں پہ نہیں زندگی گزارنی، دنیا میں رہنا ہے، ملنا جلنا ہے، لیکن ساتھ ساتھ جو ہے وہ اپنے آپ کو گناہوں سے، علائشوں سے بچانا ہے، زبان کی حفاظت بھی کرنی ہے، غز بسر بھی کرنی ہے، کانوں کی حفاظت بھی کرنی ہے، اور دل اور دماغ کی بھی حفاظت کرنی ہے، اور پھر اللہ کا متقی بننا ہے اور اللہ کی طرف رجوع کرنا ہے. پھر آپ دیکھیے کہ یہاں پہ یہ آیت نمبر 21 سے لے کر 35 تک، یہاں پر اللہ تعالیٰ نے مثالوں کے ذریعے سے بتایا ہے کہ دنیا کی محبت جو ہے وہ لوگوں کے دل سخت کر دیتی ہے. اور دنیا کی حقیقت ہے کیا؟ دنیا کی کچھ بھی حقیقت نہیں ہے. اور دوسری طرف اللہ تعالیٰ نے قرآن کی دولت جو ہے اس کا ذکر کیا ہے کہ قرآن کی دولت جو ہے وہ کس طرح دلوں کو نرم کرتی ہے اور رونگٹے جو ہے وہ کھڑے ہو جاتے ہیں. اور وہ لوگ جنہوں نے رسولوں کو جھٹلایا، اللہ اور آخرت کو جھٹلایا، تو وہ تباہ و برباد ہو کر رہے. تو اے اہل مکہ، تم بھی اپنے رویے پر غور کر لو. تو بچے کون؟ جنہوں نے اللہ کی طرف جو ہے وہ رجوع کیا. الم ترى ان اللہ انزل من السماء ماء، کیا تم نہیں دیکھتے کہ اللہ نے آسمان سے پانی برسایا؟ فسلکہ پس چلایا اس کو، سالک، سالکہ لوگ نام بھی رکھتے ہیں، تو جیسے کہ جو ہے وہ چلنا، چلانا. تو اللہ تعالی نے آسمان سے جو ہے وہ پانی برسایا، فسلکہ، پھر اس کو جو ہے وہ چلایا، ینبی فی الارضی، یہ نبیہ یمبو کی جمع ہے، یمبو کی جمع ہے، یہ ان چشموں کو کہتے ہیں جو کہ زمین سے پھوٹ کر بہتے ہیں. تو واحد کیا ہے؟ یمبو. اور ینبی جو ہے یہ لفظ استعمال ہوتا ہے جمع کے لیے، اور اس کا جو روٹ ہے نون با عین، نون با عین. اور آپ دیکھیں کہ چشمے کے لیے قرآن میں جیسے عین کا لفظ بھی استعمال ہوتا ہے نا، عین کا لفظ بھی استعمال کیا جاتا ہے، اور عین جو ہے وہ بھی ایک چشمے کو کہتے ہیں. اور اس کے علاوہ جو دوسرا لفظ استعمال کیا جاتا ہے وہ ہے یمبو کا. تو آپ دیکھیں کہ بعض اوقات پہاڑی علاقوں میں بھی چشمے جو ہیں وہ پھوٹ کر بہتے ہیں، جیسے ممبا اس جگہ کو کہتے ہیں جہاں سے پانی پھوٹتا ہے، اور یمبو ایسا چشمہ جس سے پانی ابل رہا ہوتا ہے، پانی ابل رہا ہوتا ہے. اور یہ جو صلاح کا لفظ ہے نا، یہ وصلا کا ہو یمبی یا فل اردی، پھر چلایا اس کو زمین میں چشموں میں کے ذریعے، یہ صلاح کا لفظ لازم اور متعدی دونوں طرح استعمال ہوتا ہے، راستے پر چلنا بھی اور راستے پر چلانا بھی، آر پار ہونا، پرونا، دونوں طرح یہ لفظ استعمال کیا جاتا ہے. تو اللہ تعالیٰ نے آسمان سے بارش نازل کی، پانی نازل کیا، پھر اس کو چشموں کی شکل میں جو ہے اس کو چلایا فی الارضی زمین میں. ثم یخرج به زرعا مختلفا الوانه، ثم یخرج به، ثم یخرج به، پھر وہ اس پانی کے ذریعے سے نکالتا ہے زرعا کھیتیاں، مختلفا طرح طرح کی، الوانه ان کے رنگ، یعنی پھر وہ اس پانی کے ذریعے سے طرح طرح کی کھیتیاں نکالتا ہے جس کی مختلف قسمیں ہوتی ہیں. ثم یہیج، پھر جو ہے وہ ہا جیم جو ہے اس کا روٹ ہے، اس کے معنی ہے کہ پھر جو ہے خشک ہو جاتی ہے، پھر خشک ہو جاتی ہے. فتراہو، پھر تم دیکھتے ہو مصفرن، یہ صفرا پیچھے گائے کے واقعے میں آپ نے پڑھا تھا البقرہ میں، تو زرد رنگ کو کہتے ہیں نا، کہ پھر تم دیکھتے ہو کہ وہی زرد ہو گئی. ثم یجعلہ حطاما، اور پھر اللہ ان کو جو ہے وہ بھوس بنا دیتا ہے. حطاما جو ہے ہا تو آمیم، توڑنا، ریزہ ریزہ کرنا، کسی چیز کو توڑ کر جو ہے وہ بالکل ریزہ ریزہ کر دینا، ایسی چیز جو کہ خشک ہو کر جو ہے وہ ریزہ ریزہ ہو جائے. تو پھر اللہ تعالی جو ہے کیا کرتا ہے کہ انہی کھیتیوں کو جو ہے وہ ریزہ ریزہ کر دیتا ہے. تو یہاں پر دراصل اللہ رب العزت نے جو ہے وہ دنیا اور اس کی نعمتوں کی بے ثباتی کی مثال دی ہے، دنیا اور اس کی جو نعمتیں ہیں ان کا جو فنا ہو جانا ہے اس کی مثال دی ہے، اور دنیا کی زندگی کو اس پانی سے تشبیہ دی گئی ہے جو آسمان سے نازل ہوتا ہے، جس سے ہرے بھرے پودے اگتے ہیں، درختوں میں پھل لگتے ہیں، بہار آتی ہے، اور کچھ دنوں کے بعد یہ بہار ختم ہو جاتی ہے. تو یہ ہے دنیا کی زندگی کی بے حقیقتی، کہ دنیا کی زندگی جو ہے وہ اس کو فنا ہے. بڑی خوبصورت اسی طرح کی مثال آپ سورۃ الکہف کی آیت 45 میں بھی پڑھ چکی ہیں، اور آپ دیکھ لیں کہ واقعی پانی آتا ہے جب آسمان سے بارش ہوتی ہے تو وہ زمین میں پانی جذب ہوتا ہے، چشمے، تالاب، نہریں. فَسَلَكَهُ يَنَابِيعَ فِي الْأَرْضِ، تو پہلی شکل کیا ہے کہ ہر طرف پانی نظر آتا ہے نا، چشمے، نہریں، تالاب بھرے ہوئے ہوتے ہیں. نمبر دو، پھر ثُمَّ يُخْرِجُ بِهِ زَرْعًا، پھر اللہ اس کے ذریعے سے کھیتیاں اگاتا ہے، یعنی پانی جب کھیتیوں میں جاتا ہے تو زمین جو ہے اس سے بہار آ جاتی ہے. مُخْتَلِفًا أَلْوَانُهُ، مختلف ہوتے ہیں پھر اس کے رنگ، بہار جو پودے ہیں उनके रंग बड़े ही खूबसूरत होते हैं, बड़े ही मुख्तलिफ होते हैं। क्या होता है कि कहीं सुर्ख है तो कहीं जो है वो जर्द है, और कहीं जो है वो मुख्तलिफ तरह के फूल हैं, सब्जियां हैं, पत्ते हैं, दरख्त हैं। रंग, जायका, खुशबू एक दूसरे से मुख्तलिफ होता है, तो मुख्तलिफन अलवान हो। तो फिर क्या है कि मुख्तलिफ किस्में हो जाती हैं। सुम्मा यही जो, फिर आप देखें कि वो जो बहार आई हुई थी जमीन पर, फिर क्या हुआ कि वो जो शादाबी थी, जो जीनत थी, जो लज्जतें थी, जो सारा कुछ था, तो वो सारा जो है फिर वो खुश्क हो गया। वही जो, यानी यही जो, और वो हा जीन का लफ्ज जो है, वैसे ये रौनक के लिए भी इस्तेमाल किया जाता है, शादाबी के लिए भी, बहजत, रौनक, इसके लिए भी इस्तेमाल किया जाता है, और ये लफ्ज जो है ये खुश्क होने के लिए भी इस्तेमाल किया जाता है। तो यहाँ पर जो है वो अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि वही जो कि जमीन थी, जो कि बड़ी ही खूबसूरत थी और बड़ा ही उस पर रंग आया हुआ था। आप ऐसे भी कह सकती हैं सुम्मा यही जो, फिर वो बड़ा ही शादाब हो जाता है, उसमें बड़ी बहार आ जाती है। और फिर क्या होता है कि फतराहु मुस्फरन, फिर तुम देखते हो कि पत्ते जर्द हो जाते हैं, है ना। ऐसे भी तर्जमा मुफस्सरीन ने इसका किया है, और इसका तर्जमा जो है वो इस तरह भी किया गया है कि फिर वो खुश्क हो जाती है। तो ये जो वहा जाजा है, बाज लोगों ने इसका तर्जमा जो है वो खुश्क होने का किया है, और बाज लोगों ने इसका तर्जमा जो है वो शादाबी का और बहार के मानों में किया है, क्योंकि पौधे जो हैं आमतौर पे उनका क्या हाल होता है कि पानी की वजह से वो सरसब्ज भी होते हैं और उसके साथ ही फिर जो है वो खुश्क भी होते हैं। तो अगर आप इसका कहती हैं कि इसका तर्जुमा ये करती हैं कि ये जो है ये इसके ऊपर बड़ी रौनक आ गई है और ये बड़ा ही खूबसूरत हो गया है, तो इसका रूट होगा वो हाजीम, रोशन होना और खूब चमकदार होना। तो फिर इसका रूट जो है वो ये किया जाएगा, रोशन होना, चमकदार होना, वो हा जीम। तो पौधे जो हैं उनके अंदर एक सुर्खी है, एक सरसब्जगी है, खूबसूरत है। और दूसरा तर्जुमा जब करते हैं कि खुश्क होना, तो वो कहते हैं कि हा या जीम इसका रूट है, और मानी है कि नबातात का बहार आने के बाद तबीयी तौर पर खुश्क हो जाना, जर्द हो जाना, जैसे पानी की कमी की वजह से सब्जा जो है वो जर्द और खुश्क हो जाता है, और वो पौधे जो पूरे बहार पर आने के बाद फिर जवाल की तरफ जाते हैं, पक कर जर्द हो जाते हैं। घास सरसब्ज होने के बाद जब सूखती है तो उसको कहा जाता है। तो अब क्या हुआ कि फिर वो खेतियां पक कर सूख गई, फिर उनका तुम देखते हो कि जर्द रंग हो गया। सुम्मा यज अलहू यज अलहू हुतामा, फिर आखिरकार अल्लाह ने उनको भूस बनाकर रख दिया। इन नफी जाले कल जिक्रा ले उलिल अलबाब, दरकीकत इसमें एक सबक है अकल रखने वालों के लिए। अच्छा, अब यहाँ पर सबक क्या लेना चाहिए? हम अकलमंद बनना चाहते हैं ना, बार बार जिक्र आ रहा है कि अकलमंद बनने वालों के लिए। तो निचोड़ ये है कि दुनिया की जिंदगी और इसकी जीनतें आरजी हैं। दुनिया की मिसाल भी बिल्कुल ऐसे ही है जैसे कि ये सरसब्ज जमीन, ये पौधे जो कि लहलहारे थे, फूल खिले हुए थे, बड़ा बहार का मौसम था। फिर क्या हुआ कि फूल की पत्तियां बिखर गईं, फिर क्या हुआ कि फूल जो थे वो मुरझा गए, फिर पत्ते जो थे वो जर्द होकर जो है वो उड़ने लगे। तो दुनिया की जिंदगी और इसकी बहारें जो हैं वो सब आरजी हैं। तो याद रखें, हर बहार का अंजाम खिजा है, हर जवानी जो है उसका एंड बुढ़ापा है, हर जिंदगी उसका एंड मौत है, हर उरूज आखिरकार जवाल देखने वाला है। तो दुनिया वो चीज नहीं है कि जिसकी लज्जतों और आसाइशों की वजह से इंसान जो है वो मौत से गाफिल हो जाए या कि अल्लाह और आखिरत को भूल जाए। और दुनिया की खातिर अपनी आखिरत जो है वो बर्बाद कर ले। तो अकलमंद लोग जो हैं ये कायनात के जो नज़ारे हैं, ये जो मिसालें हैं, इनके जरिए से इबरत हासिल करते हैं और फिर वो दुनिया में रहते हुए आखिरत की तैयारी करनी चाहती जाते हैं, दुनिया में रहते हुए आखिरत की तैयारी करते हैं। तो अकलमंद लोग कौन है? जो हर वक्त अपनी मौत की तैयारी में मशगूल रहते हैं, जो हर वक्त अपनी आखिरत को याद करते हैं। इन्ना फी ज़ालिका लज़िक्रा लिउलिल अल्बाब। और कुरान में ये मजमून बार बार बयान किया गया है, अंदाज मुख्तलिफ है। अब आप देखिए कि आयत नंबर 22 है, 22, जिसमें अल्लाह ताला कह रहे हैं कि जिसका सीना कबूल हक के लिए खोल दिया जाता है तो वो ऐसे शख्स की मानिंद नहीं हो सकता जिसके दिल पर मोहर लगा दी जाए और उसका सीना तंग हो जाए। तो यहां पर भी, इस मिसाल में भी, अल्लाह ताला ने कुरान और अहले ईमान का कंपैरिजन किया है कि कुरान और अहले ईमान एक तरफ हैं और दूसरी तरफ वो लोग हैं जिनके दिल में निफाक होता है, कुफर और शिर्क होता है। तो दोनों फर्क होते हैं। अफामन शरह अल्लाहु सदरहू लिल इस्लामी, तो क्या वो शख्स जिसका सीना अल्लाह ने इस्लाम के लिए खोल दिया, माने क्या है कि उसके दिल में कोई शक नहीं है, वो इस्लाम पर मुतमिन है, उसे इस्लाम को कबूल करने में कोई नुकसान का अंदेशा नहीं होता, तो बड़े इत्मीनान से इस्लाम के उसूलों को, कुरान के पैगाम को कबूल करता है। वो फैसला कर लेता है, जैसे कल जो हमारा प्रोग्राम हुआ सूरत नूर और अहज़ाब का, और उसमें माशाल्लाह आप लोग अमल के उसूल बता रहे थे, और माशाल्लाह आपके बातों के अंदाज में क्या था, एक शरह सदर थी कि हालात कुछ भी हो, हाँ कुछ भी हो जाए मुझे इसी पर चलना है। तो आपका ये जो इत्मीनान था और आपका जो फैसला था जिसमें आप हर तरह के हालात को कबूल करने के लिए अपने आप को तैयार पा रहे थे, तो इसको ही शरह सदर कहते हैं। कोई डर नहीं है, कोई धड़का नहीं है, कोई परेशानी नहीं है, बस एक ही बात है कि मेरे अल्लाह और रसूल का जो हुक्म है मुझे उसको करना है, बकराहत नहीं, रजा और रग़बत के साथ। जो कुरान के उसूल और कवायद अब सामने आ गए हैं, अब यही मेरे दिल की आवाज है, नजायज फायदे को छोड़ने पर कोई पछतावा नहीं है, अब जो है मुझे किसी की कोई परवाह नहीं है। तो ठंडे दिल से इस्लाम को कबूल करना और फिर जो है वो अल्लाह की खातिर बड़े बड़े बजाहिर नुकसान जो लोगों को लगते हैं वो मोमिनों को फिर हल्के लगते हैं और वो समझ जाते हैं कि यही रास्ता है जिसपे चलना है। अफा मन शरह अल्लाह सदरहू, अफा मन शरह अल्लाह सदरहू लिल इस्लाम, अब क्या वो शख्स जिसका सीना अल्लाह ने इस्लाम के लिए खोल दिया, फहुआ अला नूर मिन रब्बे, और वो अपने रब की तरफ से एक रोशनी पर चल रहा है। तो अब यहां पर जो है अल्लाह ताला कह रहे हैं कि इसको अल्लाह की किताब और रसूल अल्लाह की सुन्नत की शक्ल में एक इल्म का नूर मिल गया है और वो हदायत के नूर में कदम कदम पर जो है वो रहनुमाई पाता है और उसमें जिंदगी जो है वो बसर करता है। जैसे आप देखें गाड़ी चलाती हैं तो एक जीपीएस, आप लोगों के बाज लोग जीपीएस रखते हैं और वो जिधर जिधर को जीपीएस रहनुमाई देता है वो चलते चले जाते हैं। तो जो अल्लाह और अल्लाह के रसूल पर ईमान ले आते हैं ना, तो उनके दिल के अंदर जो है वो हदायत का एक मंबा बन जाता है, उनका दिल हदायत का मंबा बन जाता है। जैसे आपने सूरत नूर में पढ़ा था, अल्लाह नूरु समावाती वल अर्द, और फिर उसकी मिसाल जो सारी थी उसमें क्या था कि मोमिन का दिल जो है वही जो है उसको हदायत मिल गई है। कहां से? अल्लाह की निशानियों से, कुरान मजीद से, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत से, और वो उसकी रोशनी में अपनी जिंदगी का सफर जो है उसको तय करता है, वो चलता चला जाता है, फिर वो इधर उधर भटकता नहीं है। तो फाहुआ अला नूर मिन रब्बिही, और वो अपने रब की तरफ से एक रोशनी पर चल रहा है, हदायत की रोशनी। फवैलुन, पस तबाही है उस शख्स के लिए, लिल कासियाती। अब यहाँ पे कासियाती लफ्ज इस्तेमाल किया गया, कासीन वो ये सख्त दिल को कहते हैं, जैसे सख्त पत्थर होता है ना, बिल्कुल ऐसे दिल जो कि जिनके अंदर ईमान नहीं होता, जिनके अंदर यकीन नहीं होता, जिनके दिल के अंदर रोग होता है निफाक का, तो दिल खुश्क हो जाता है जैसे खेती खुश्क हो जाती है। तो वो सीने तंग हो जाते हैं, वो तारीकियों में भटकते हैं, तो वो फवैल उन पर तबाही है, लिल कासियाती सख्त के लिए, कुलूबहुम के उनके दिल, मिन जिक्रिल्लाह अल्लाह के जिक्र से। तो ऐसे दिल जो है वो अल्लाह के जिक्र से जो है वो खाली हैं, ऐसे लोग जो कि कुरान की आयात से कोई सबक नहीं लेते, जो कि कुरान की मिसालों से कोई रोशनी नहीं लेते। जैसे आसमान की बारिश जो है वो गिरती तो जमीन पर है, लेकिन जो जरखेज जमीन होती है वो फायदा उठाती है, फलती फूलती है, जो सख्त जमीन होती है वो बंजर रहती है। जैसे हदायत की बारिश नूर वही जब आसमान से नाजिल हुई तो वो जिनके जमीन दिल की जमीन सख्त थी वो मुनाफिक और काफिर और मुशरिक बनकर जिए, जिनके दिल की जमीन नरम थी जो सलीमुल फितरत है तो उनका दिल जो है उनका सीना जो है वो इस्लाम के लिए खुल गया। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अनहो रवायत करते हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब ये आयत अफा मन शरह अल्लाह सदरहू तिलावत की तो हमसे तो सहाबा ने रसूल अल्लाह से शरह सदर का मतलब पूछा। आपने फरमाया जब नूर ईमान इंसान के दिल में दाखिल होता है तो इसका दिल वसी हो जाता है, अल्लाह के अहकाम को समझना और अमल करना उसके लिए आसान हो जाता है। हमने अर्ज किया या रसूल अल्लाह फिर इस शरह सदर की मानी क्या है, इस सदर शरह सदर की निशानी क्या है? तो आपने फरमाया अल अनाबतु इला दारिल खुलूद वल तुजाफा अन दारिल गुरूर, तो हमेशा रहने वाले घर की तरफ वो हमेशा रहने वाले घर की तरफ वो रागिब हो जाते हैं और माइल हो जाते हैं और दुनिया के घर से उनका दिल जो है वो दूर हो जाता है। ये है। और वो क्या करते हैं कि मौत के आने से पहले मौत की तैयारी करनी शुरू कर देते हैं। तो शरा का मतलब क्या होता है? खोलना, फैलाना, वसी करना। तो शरह सदर यानी सीने का खुलना, सीने के अंदर ऐसी कैफियत का पैदा हो जाना कि कायनात की निशानियां कुरान की आयात के जरिए से वो शख्स जो है वो हदायत हासिल करता है। और कसावत कल्ब इसका ऑपोजिट है। तो दिल की तंगी जो है वो क्या है? जैसे आप पीछे पढ़ चुकी हैं कि यज अल सदरहु दयकन हराजन, जैसे एक झाड़ी होती है ना बहुत ही तंग है कोई उसमें गुजर ना सके, इसी तरह मुनाफिक का दिल हो जाता है कि पत्थर की तरह सख्त है, झाड़ी की तरह तंग है। उलाई कफी दलाल मुबीन, और ऐसे लोग जो हैं वो खुली गुमराही में पड़े हुए हैं। तो यहाँ पे आप देखें कि एक इंसान के दिल की आयत नंबर 22 में दो कैफियतें बताई गई हैं। एक क्या है? शरह सदर की, और दूसरी है दीके सदर की। तो दीके सदर किसका होता है? मुनाफिक का होता है, मुश्रिक का होता है। मोमिन का सदर कैसा होता है? जो कि मोमिन का जो है वो शरह सदर उसको मिलता है। अल्लाहु नज़ल अहसन अलहदीसी किताब मुतशाबिह मसानिया, अल्लाह ने बेहतरीन कलाम जो है वो नाजिल किया। आसन आपको पता ही है ना, आसनु अफजलु अफलु आलमु, ये भी कुरान में एक मेथडोलॉजी इख्तियार की गई है जिसमें कंपैरिजन होता है कि एक होता है जैसे एक चीज बेहतर है अच्छी है लेकिन एक सबसे अच्छी है, तो यहाँ पे भी आसन का लफ्ज इस्तेमाल किया है। तो आसन अल हदीस से मुराद है कुरान मजीद, कि अल्लाह ताला ने बेहतरीन किताब नाजिल की है, बेहतरीन कलाम नाजिल किया है। आसन अल हदीसी बेहतरीन कलाम, किताबन ऐसी किताब, मुतशाबिहम मसानिया कि जिसके तमाम अज्जा जो हैं वो आपस में मिलते जुलते हैं। मसानिया सानून या इसका मतलब होता है जैसे इसनैन दो को कहते हैं ना, तो इसके मानी है कि जैसे एक चीज होती है फिर दो होती है, तो दो का मतलब क्या है कि तकरार। तो कभी कभी ये जो लफ्ज है ये तकरार के मानी में भी इस्तेमाल होता है, जैसे मसानिया बार बार दोहराई जाने वाली आयात, सबा मसानिया भी आपने पीछे पढ़ा था ना, वो सात आयात जो कि बार बार दोहराई जाती हैं। तो मसानिया के मानी क्या है کے بار بار دہرائی جانے والی. تو اللہ تعالیٰ نے قرآن مجید جو نازل کیا ہے یہ بہت ہی اچھی بہترین کتاب ہے. کتاب متشابہن ایسی کتاب ہے کہ جس کی آیات جو ہیں متشابہن ملتی جلتی ہیں, مشابہ ہیں, مثانیاں دہرائی جانے والی. مفسرین کہتے ہیں کہ اس کے معنی ہیں کہ اللہ تعالیٰ نے جو قرآن مجید نازل کیا ہے تو اس کی پہلی صفت کیا ہے کہ کتاب متشابہن, کہ قرآن مجید میں جو مضمون ہیں وہ جو ہیں وہ ایک جگہ بیان ہوئے ہیں اور پھر دوسری جگہ بیان ہوئے ہیں, ملتے جلتے ہیں. یعنی متشابہن کے معنی متماثل کے ہیں. ایک تو ہوتے ہیں نا کسی میں شبہ ہونا, لیکن مفسرین کہتے ہیں کہ یہاں پہ متشابہن کے معنی ہیں ملتے جلتے, کہ قرآن کے مضمون جو ہیں وہ ایک دوسرے سے ملتے جلتے ہیں. ایک آیت کی تشریح دوسری آیت سے ہو جاتی ہے, ان کے اندر کوئی تضاد نہیں ہے. دوسری صفت ہے مثانی کی, جس کے معنی ہے مقرر, بار بار دہرائے جانے والے. یہ قرآن مجید کی صفات بتائی گئی ہیں. تو پہلی صفت کیا ہے؟ پہلی صفت ہے متشابہن, وہاں ملتے جلتے. دوسری صفت ہے مثانیاں, بار بار دہرائے جانے والے قرآن مجید کی. تیسری صفت ہے تکشعر منہ جلود الذین یخشون ربہم. تکشعر کا روٹ ہے شین عین را, یہ بال کو کہتے ہیں. اور جیسے ہوتا ہے نا کہ جیسے رونگٹے کھڑے ہو جانا, تو قرآن کی عظمت کی وجہ سے انسان کے جو رونگٹے ہیں وہ کھڑے ہو جاتے ہیں, کیونکہ قرآن مجید جو ہے یہ اللہ کا کلام ہے. اور جب اللہ کا کلام جو ہے لوگ سنتے ہیں تو سن کر لوگوں کے رونگٹے کھڑے ہو جاتے ہیں. تکشعر روح. اور آپ دیکھیں کہ واقعی قرآن مجید کو سن کر ایسی کیفیت ہو جاتی ہے کہ قرآن کا انسان پر بڑا اثر ہوتا ہے. اللہ کی عظمت سے متاثر ہو کر انسان جو ہے وہ ڈرتا ہے, اور اس پر ایک ہیبت اور خشیت جو ہے وہ طاری ہو جاتی ہے. اور بعض لوگ کہتے ہیں کہ اس کا روٹ جو ہے شین عین را نہیں ہے, بلکہ اس کا روٹ جو ہے وہ قاف شین عین را ہے, رباعی ہے, معنی وہی ہیں کہ رونگٹے کھڑے ہو جانا. یعنی شین عین را اصل میں بال کو کہتے ہیں نا, تو اسی سے ہے کہ قاف شین عین را اس کا روٹ ہے, اور پھر اس کے معنی ہیں کہ رونگٹے کھڑے ہونا. تو قرآن مجید جب انسان کے دل پر اثر کرتا ہے تو اس کے ذریعے سے انسان کے جسم کے رونگٹے کھڑے ہو جاتے ہیں. تو یہ کیا ہے کہ یہ اللہ تعالیٰ نے قرآن مجید کی تعریف کی ہے, اس کا اثر جو ہے وہ بتایا ہے, قرآن کی عظمت کو بیان کیا ہے. تکشعر منہ جلود الذین یخشون ربہم. اور جلود جو ہے اس کے معنی ہوتے ہیں جیسے کھال کے لیے لفظ استعمال کیا جاتا ہے نا, جلد سے, تو جمع جلود ہے. تو قرآن کی آیات سن کر ان کی جلدیں جو ہیں وہ کھڑی ہو جاتی ہیں, یعنی ان کے بدن کے رونگٹے کھڑے ہو جاتے ہیں. کیوں؟ الذین یخشون ربہم, کہ وہ اپنے رب سے جو ہیں وہ ڈرتے ہیں. اپنے رب سے جو ڈرنے والے ہیں انہی کے رونگٹے کھڑے ہوتے ہیں نا. اور پھر چوتھی صفت ہے کہ ثم تلین جلودہم. پھر جو ہے وہ تلین جو ہے اس کے معنی ہے نرم ہو جانا. پھر نرم ہو جاتی ہے جلودہم, ان کی جلدیں. اور پانچویں صفت ہے وہ قلوبہم الی ذکر اللہ, اور ان کے دل جو ہیں وہ اللہ کی طرف راغب ہو جاتے ہیں. اب آپ دیکھیں کہ یہاں پر جو ہے یہ مزید, پہلے تو ظاہری شکل بتائی جا رہی تھی نا کہ رونگٹے کھڑے ہو گئے, اور اب جو ہے دل کی اندر کی کیفیت جو ہے وہ بیان کی جا رہی ہے کہ ان کا جو دل ہے وہ نرم پڑ جاتا ہے. اور آپ دیکھیں کہ جیسے یہاں پہ یہ تلین کا لفظ ہے اور یہی اس کا روٹ ہے، لام یا نون، تا کو ہٹا دیجئے تو لام یا نون، اور اس کے معنی ہے نرم ہونا. اور لنتا پیچھے آپ نے سورت آل عمران میں فرمایا تھا، لنتا نرم کے لیے پیارے رسول صلی اللہ علیہ وسلم کی صفت استعمال ہوئی تھی. اسی طرح لینا ایسی کھجور کو کہتے ہیں جو بڑی ہی نرم اور سافٹ اور اچھی کھجور ہوتی ہے. تو اب کیا ہے کہ ثم تلین جلودہم، پھر ان کے جلدے جو ہیں، ان کا جسم جو ہے وہ نرم پڑ جاتا ہے. نمبر پانچ، وقلوبہم الی ذکر اللہ، اور ان کے دل اللہ کے ذکر کی طرف متوجہ ہوتے ہیں. ذالک ھدی اللہ یہدی بہی من یشاء، یہ اللہ کی ہدایت ہے جس سے وہ راہ راست پر لے آتا ہے. ومن یضلل اللہ فما لہ من ھاد، اور جسے اللہ ہدایت نہ دے پھر اس کے لیے کوئی جو ہے وہ رہنما نہیں ہے. اس سلسلے میں آپ دیکھیے کہ حضرت عمر فاروق رضی اللہ عنہ کی مثال ہے کہ سورۃ طور کوئی پڑھ رہا تھا مدینہ میں اپنے گھر کے اندر، اور وہ رات کے وقت گشت کر رہے تھے. تو حضرت عمر رضی اللہ عنہ پہ سورۃ طور کی تلاوت کا اتنا اثر ہوا کہ آپ بے ہوش ہو گئے، آپ گر گئے اور بے ہوش ہو گئے. اور آپ کے اوپر اتنا اثر تھا قرآن کی تلاوت کا کہ تقریباً ایک مہینہ تک آپ گھر میں رہے اور لوگ آپ کی عیادت کے لیے آتے تھے. پھر آپ دیکھیں کہ فضیل بن عیاض، جو کہ بہت بڑے ڈاکو تھے اپنے وقت کے، بہت بڑے لٹیرے تھے، کسی لڑکی کے عورت کے عشق میں گرفتار تھے تو ڈاکے ڈالتے تھے اور پھر رات کے وقت اس سے ملتے تھے. تو ڈاکہ وغیرہ ڈال کر جب جو ہے وہ اس کے گھر کی طرف جا رہے تھے، اور کہتے ہیں کہ ایک پاؤں اندر تھا اور ایک باہر تھا، دیوار سے جمپ کرنا چاہتے تھے. کہ اتنے میں انہوں نے کسی کی تلاوت سنی جو یہ تلاوت کر رہا تھا کہ کیا جو ہے وہ ابھی بھی جو ہے وہ یہ وقت نہیں آیا کہ لوگ اللہ کے ذکر سے ڈریں اور ان کے دل جو ہے وہ اللہ کا ذکر سن کر جو ہے اللہ کی تلاوت سن کر پگھل جائیں. تو انہوں نے کہا کہ الان یا رب، الان یا رب، ہاں یا رب وہ وقت آ گیا ہے نا، جو پاؤں اندر رکھا تھا اس کو ہی باہر نکال لیا. اور پھر انہوں نے سچی توبہ کی اور اپنے وقت کے بہت بڑے سکالر بنے. اور انہوں نے جب وہ باہر آئے، واپس آئے، تو انہوں نے دیکھا ایک جگہ کھڑے تھے تو انہوں نے سنا کہ ایک قافلہ ہے جو بیٹھا ہوا ہے، رات کا وقت ہے، اور کچھ لوگ کہہ رہے ہیں کہ کوچ کر جانا چاہیے، یہاں پہ فضیل کے نا فضیل ڈاکو اور اس کے ساتھی اس علاقے میں رہتے ہیں، تو ہمیں یہاں سے چلے جانا چاہیے، لوٹ نہ لیں. اور کچھ لوگ کہنے لگے نہیں ابھی بیٹھے رہنا چاہیے، سفر کریں گے تو کہیں لوٹ نہ لیں نا. تو لوگوں کی وہ سائڈ پہ چھپ کر باتیں اس وقت سن رہے تھے، لیکن ان کے دل کی کیفیت کیا تھی کہ ایک انقلاب تھا، اور رو رہے تھے اور اللہ سے توبہ کر رہے تھے اور کہہ رہے تھے پتہ نہیں کتنے لوگوں کا ناحق میں نے خون بہایا، اور کتنے لوگوں کا مال لوٹا، اور کتنے لوگوں کا دل دکھایا، اور فضیل تجھ سے اس طرح لوگ ڈرتے ہیں. بہت روئے اور پھر اللہ کی طرف انہوں نے رجوع کیا اور سچی توبہ کی. تو پیاری بہنوں، یہاں پہ بھی یہی بات بتائی جا رہی ہے کہ قرآن مجید بہترین کتاب ہے، بہترین کلام ہے، اس کے مضامین آپس میں ملتے جلتے ہیں. نمبر ایک. نمبر دو، اللہ تعالیٰ نے ایک ہی بات کو مختلف طریقے سے ریپیٹ کر کے بیان کیا ہے. نمبر تین، قرآن کی تلاوت سے لوگوں کے رونگٹے کھڑے ہو جاتے ہیں جو اپنے رب سے ڈرتے ہیں. نمبر چار، پھر ان کے دل نرم ہو جاتے ہیں، ان کی کھالیں نرم ہو جاتی ہیں. نمبر پانچ، پھر ان کا دل جو ہے وہ اللہ کے ذکر کی طرف راغب ہو جاتا ہے. تو ہمیں بھی اپنا جائزہ لینا چاہیے، اتنا قرآن پڑھنے کے بعد ہمارا کیا حال ہے. ابو بکر صدیق رضی اللہ عنہ اتنا خوبصورت قرآن پڑھتے تھے، اتنا بہترین قرآن پڑھتے تھے. کہتے ہیں کہ مکہ والوں نے پیارے رسول صلی اللہ علیہ وسلم سے آ کر شکایت کی کہ انہیں منع کریں کہ ان کے قرآن کی آواز لوگوں کے کانوں میں نہیں پڑنی چاہیے. یعنی ان کے مرد تو مرد، عورتیں بھی راستے میں کھڑی ہو جاتی تھی اور قرآن کی تلاوت جو ہے وہ سنتی تھی. پھر رسول اللہ صلی اللہ علیہ وسلم کے کہنے پر ابو بکر صدیق رضی اللہ عنہ نے گھر کے اندر جب تلاوت کرنی شروع کی تو گھر کے باہر لوگ کھڑے ہو جاتے تھے. اور سید القراء جو ہے وہ حضرت عبی بن قاب رضی اللہ عنہ کو کہا جاتا ہے. عبداللہ بن مسعود ایسی تلاوت کرتے تھے رضی اللہ عنہ جیسے کہ جبریل علیہ السلام کرتے تھے، سبحان اللہ. تو اللہ تعالی ہمیں بھی قرآن کا شوق دے، اس کی تلاوت دے، اس کا عمل دے، اس کی سمجھ دے، اور ہمیں جو ہے وہ شرح صدر دے، اور اللہ ہمیں ان لوگوں میں شامل کر لے کہ جنہیں اللہ تعالیٰ کہتا ہے کہ میں ہدایت پر لے آتا ہوں جسے چاہتا ہوں. تو کسے اللہ چاہتا ہے؟ جو خود چاہتے ہیں. فَمَنْ يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِنْ هَادٍ، اور جسے اللہ ہی ہدایت نہ دے تو پھر اس کے لیے جو ہے وہ کوئی رہنمائی نہیں ہے. اب یہ جو ہے یہ آیت نمبر 24 ہے، اور اس میں اللہ تعالیٰ نے قیامت کے دن مستکبرین کی بے بسی بتائی ہے. افمن یتقی بوجہی سوء العذاب یوم القیامتی، اللہ تعالیٰ سوالیہ انداز میں پوچھ رہے ہیں کہ افمن، کیا بھلا وہ شخص، یتقی جو روکتا ہو. یہاں پہ یہ جو ہے جیسے بچانا روکنا تقوی کے معنی میں نہیں ہے، بچانے کے معنی میں ہے نا، کہ بھلا وہ شخص جو کہ روکتا ہو بے وجہ ہی اپنے منہ سے، سوء العذابی برا عذاب، یوم القیامتی قیامت کے دن. اللہ تعالیٰ پوچھ رہے ہیں کہ کیا تم اس شخص کی بدحالی کا اندازہ کر سکتے ہو جو قیامت کے دن عذاب کی جو مار ہے، جو سخت عذاب ہے، برا عذاب، اسے اپنے منہ پر جو ہے وہ اس کو اپنے منہ سے روکتا ہو. یعنی قیامت کا دن جو ہے وہ اتنا سخت دن ہوگا کہ ایک شخص جو ہے وہ اپنے منہ کو قیامت کے دن سخت عذاب کی سپر بنائے گا. یعنی اپنے منہ کے ذریعے سے جو ہے وہ سخت عذاب کو روکنا چاہے گا. جیسے کسی کو جب مارا جائے تو آدمی جو ہے وہ کیا کرے کہ منہ پر مار کھانے لگے. تو مفسرین کہتے ہیں یہ وہ شخص ہوتا ہے جو بالکل ہی عاجز اور بے بس ہو. کیونکہ انسان عام طور پہ کیا کرتا ہے کہ جسم کے ہر حصے پہ چوٹیں کھاتا ہے پر منہ پر نہیں چوٹ کھانے دیتا، منہ پہ نہیں مار پڑنے دیتا. لیکن جب انسان بے بس ہو جاتا ہے تو وہ کیا کرتا ہے کہ پھر اپنے منہ پر بھی جو ہے وہ مار کھاتا چلا جاتا ہے. تو قیامت کے دن جو ہے وہ اللہ کی نافرمانی کرنے والے جو ہے وہ کیا کریں گے کہ سخت عذاب کو اپنے منہ کے ذریعے سے روکیں گے، اپنے منہ پر جو ہے وہ اللہ کے عذاب کی مار جو ہے وہ کھائیں گے. تو چہرے جو ہیں ان کو ڈھال بنائیں گے، اور چہرہ جو انسان کے جسم کا سب سے بہترین حصہ ہے، تو عام طور پہ انسان اس کو ہر چیز سے بچاتا ہے. لیکن اب یہاں پہ اس دن یہ حال ہوگا کہ اللہ کے عذاب کے آگے وہ اپنے چہرے کرنے کے لیے مجبور ہو جائیں گے. تو دنیا میں وہ کبر سے اپنے چہروں کو موڑتے تھے، اکڑتے تھے قرآن کے آگے، اللہ کے آگے، تو اب یہی چہرے جو ہیں وہ عذاب کے لیے، مار کے لیے آگے پیش کر دیں گے. افمن یتقی، بھلا وہ شخص جو روکتا ہے بے وجہ ہی اپنے چہرے کو، اپنے چہرے کے ذریعے، سوء العذابی برے عذاب کو، یوم القیامتی قیامت کے دن. یعنی اب جو ہے وہ اپنے چہرے کو ہی پیش کر رہا ہے، اس کو بچا نہیں رہا، اب اس نے ڈگے ڈال دی ہیں. وَقِيلَ لِلظَّالِمِينَ ذُوقُوا مَا كُنْتُمْ تَكْسِبُونَ، اور ظالموں سے کہہ دیا جائے گا اب چکھو مزہ اس کمائی کا جو تم دنیا میں کرتے رہے. کذب الذین من قبلہم، ان سے پہلے بھی بہت سے لوگ اسی طرح جھٹلا چکے ہیں. فَأَتَاهُمُ الْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ، آخر ان پر عذاب ایسے رخ سے آیا جدھر ان کا خیال بھی نہ جا سکتا تھا. تو یہاں تک جو ہے ان پر اللہ کا عذاب جو ہے وہ آ گیا. فَأَذَاقَهُمُ اللَّهُ خِزْيَ فِي الْحَيَاةِ الدُّنْيَا، پھر اللہ نے ان کو دنیا کی زندگی میں رسوائی کا مزہ جو ہے وہ چکھایا. وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ، وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ، اور آخرت کا عذاب جو ہے وہ سب سے بڑا ہے. پھر آپ دیکھیں کہ اکبر جو ہے یہ وہی افعلو کے وزن پر ہے، اور اس کے معنی کیا ہے کہ بہت ہی بڑا. اکبر جو ہے یہ بہت ہی بڑا، لوکان یا لمون، کاش کے وہ لوگ جو ہے وہ اس کو جانتے. اب یہاں پر جو ہے آپ دیکھیں کہ ظالم کنہیں کہا جا رہا ہے، جنہوں نے اللہ کا انکار کیا، پیارے رسول صلی اللہ علیہ وسلم کی اطاعت کا انکار کیا اور قرآن مجید کا انکار کیا. تو اب ایسے لوگوں کو کہا جا رہا ہے کہ تم اپنی کمائی کا بدلہ چکھو. قصب، قصب کیا ہے؟ ان کے گناہ ہیں، اور ان گناہوں کے نتیجے میں اب آخرت میں انہیں عذاب ملنے والا ہے. اور کیسا عذاب ہے؟ جو کہ بہت بڑا ہے. ولا عذاب الاخرت اکبر, یعنی دنیا میں بھی رسوائی ہے لیکن آخرت کا عذاب بہت بڑا ہے. اور کہہ رہے ہیں اللہ تعالیٰ کاش کہ انہیں اس بات کا شعور ہوتا. فلقد دربنا للناس فی ھذا القرآن من کل مثل, ہم نے اس قرآن میں لوگوں کو طرح طرح کی مثالیں دے کر سمجھایا. لعلہم یتذکرون, شاید کہ وہ ہوش میں آئیں. تو یہاں پر جو ہے اللہ تعالیٰ یہ بتا رہے ہیں کہ قرآن کی خاص صفت کیا ہے کہ طرح طرح سے مثالیں دے کر سمجھایا. پیغمبروں کے واقعات ہیں, قوموں کے واقعات ہیں, دنیا کی بے ثباتی ہے, آخرت کا ثبات ہے, کبھی کائنات سے دلائل ہیں, طرح طرح سے مثالیں دے کر سمجھایا. فی ھذا القرآن من کل مثل, کیوں؟ لعلہم یتذکرون, شاید کہ یہ لوگ جو ہیں وہ ذکر حاصل کر لیں, شاید کہ یہ لوگ تذکیر حاصل کریں, شاید کہ یہ لوگ جو ہیں یہ ڈر جائیں, ہوش میں آ جائیں. قرآن عربین, ایسا قرآن جو عربی زبان میں, یعنی یہ شکوا نہیں کر سکتے کہ قرآن کسی اور زبان میں آیا تھا, سمجھ میں نہیں آیا. پھر غیر ذی عوج, اس کے اندر کوئی ٹیڑ نہیں ہے. عوج دیوار کی ٹیڑ کو بھی کہتے ہیں اور کسی نظریے یا سوچ کی ٹیڑ کو بھی کہتے ہیں. تو قرآن مجید جو ہے اس کے اندر کوئی ایسی بات نہیں ہے جو انسان سمجھ نہ سکے, صاف سیدھی بات بتائی گئی ہے کہ یہ کرنا ہے اور یہ نہیں کرنا. لعلہم یتقون, شاید کہ یہ برے انجام سے بچ جائیں. ضرب اللہ مثلا, اللہ ایک مثال دیتا ہے. رجلا, ایک شخص ہے. اب آپ دیکھیں کہ اب یہاں پر جیسے اللہ تعالیٰ خود کہہ رہے ہیں کہ میں نے لوگوں کو سمجھانے کے لیے قرآن میں طرح طرح کی مثالیں دی ہیں تاکہ لوگ جو ہیں وہ سمجھ سکیں. تو اب یہاں پر بھی اللہ تعالیٰ نے جو ہے وہ مشرک کی مثال دی ہے, ایک مشرک اور ایک مخلص. ایک ہے شرک کرنے والا اور ایک ہے خالص اللہ کی عبادت کرنے والا. جو اب آپ دیکھیں کہ مثال میں کیا بتایا گیا ہے کہ ایک غلام ہے جو کئی شخصوں کے درمیان مشترک ہے, وہ آپس میں جھگڑتے رہتے ہیں, اور ایک غلام ہے جس کا مالک صرف ایک ہی شخص ہے, تو اس کی ملکیت میں اس کے ساتھ کوئی شریک نہیں ہے. تو کیا یہ دونوں غلام برابر ہو سکتے ہیں؟ مثلا ایک غلام ہے, اب اس کے کئی مالک ہیں, تو اب کیا ہوگا کہ لڑائی ہوتی رہے گی نا. ایک مالک کہے گا یہ کام کرو, دوسرا مالک کہے گا نہیں نہیں تم یہ کرو, تو اب کیا ہوگا کہ وہ ایک غلام اور بہت سے لوگوں کے درمیان لڑائی ہوتی رہے گی. اور ایک غلام ہے اور اس کا صرف ایک ہی مالک ہے, تو اس کی ملکیت میں اس کے ساتھ کوئی شریک نہیں ہے, تو اب کیا ہے کہ اس کے لیے تو کوئی مشکل نہیں ہے. تو بتایا گیا کہ کیا یہ دونوں غلام برابر ہو سکتے ہیں؟ نہیں ہو سکتے نا. اسی طرح وہ مشرک جو اللہ کے ساتھ دوسرے معبودوں کی بھی عبادت کرتا ہے, اور وہ مخلص جو مومن ہے صرف ایک اللہ کی عبادت کرتا ہے, اس کے ساتھ کسی کو شریک نہیں ٹھہراتا, تو دونوں برابر نہیں ہو سکتے. اب آپ دیکھیں یہ اس آیت کو, یہ جو میں نے وضاحت کی اس کی روشنی میں سمجھے, آیت نمبر 29 سورۃ الزمر. ضرب اللہ مثلا, اللہ ایک مثال دیتا ہے. مثال میں کیا بتایا گیا ہے؟ ایک شرک کرنے والا ہے جو بہت سے معبودوں کی پوجا کرتا ہے, اور دوسرا ہے توحید پرست جو ایک اللہ کی بندگی کرتا ہے, دونوں برابر نہیں ہیں. فرمایا کہ رجلن فی ہی, کہ ایک شخص ہے, فی ہی اس میں شرکاء شریک ہے, یعنی ایک شخص ہے کہ جس سے خدمت کروانے کے لیے, یعنی جس کی ملکیت میں بہت سے شریک ہیں. متشاکسونا, شین کاف سین اس کا روٹ ہے, بد مزاج کو کہتے ہیں, بدخو کو کہتے ہیں, ایسا جو کہ اپنی بد مزاجی کی وجہ سے باہم جھگڑے کرنے والے ہوں. تو ایک وہ شخص جس کی ملکیت میں اس کے بہت سے معبود ہیں اور وہ سارے بد مزاج ہیں. متشاکسون, سارے لڑنے جھگڑنے والے ہیں, سارے مطالبہ کرنے والے ہیں, اور وہ کیسے ہیں؟ کیونکہ ایک شخص بہت سے آقا, اور آقا بھی ایسے کہ بڑے ہی دنیا پرست, لڑائی جھگڑے کرنے والے, بیک وقت بہت سی غرضیں رکھنے والے, تو وہ کیا, وہ اس کو پریشان کرتے رہتے ہیں کیونکہ وہ بہت سے آقا کی غلامی کر رہا ہے, اور وہ سارے آقا جھگڑالو ہیں, تو اب جو ہے لڑائی جھگڑا رہتا ہے, तो उसके लिए बड़ा ही मुश्किल है। तो यह है मुशरिक की मिसाल, वराजुलन। और दूसरा शख्स है सलामन, सालिम। जो दूसरा शख्स है वो कैसा है? सलामन, पूरा का पूरा है, मुसल्लम, सालिम, ली रजुल, एक शख्स के लिए। तो दूसरा जो है वो पूरे का पूरा एक ही आका का गुलाम है। हल यस्तवी यानी मसाला, क्या इन दोनों का हाल एक जैसा हो सकता है? अल्हम्दुलिल्लाह। अब खुद ही अल्लाह ताला ने जवाब दे दिया कि अल्हम्दुलिल्लाह की तारीफ अल्लाह ही के लिए है। बल अक्सर हम ला यालमून, बल्कि अक्सर लोग इल्म नहीं रखते, कि अक्सर लोग जो है तौहीद के इस पैगाम को नहीं समझते। इन्नका मय्यतुन, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, आपको भी मरना है। व इन्नहुम मय्यतुन, और इन लोगों को भी मरना है। तो यहां पर जो है ये बात बताई जा रही है कि साफ और सीधी बात कि वो लोग जो तौहीद को नहीं समझते और शिर्क करते हैं, उन्हें ये बात याद रखनी चाहिए कि एक वक्त ऐसा आएगा कि तौहीद अख्तियार करने वाले भी दुनिया से चले जाएंगे, जैसे कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम, उनको भी हमेशा नहीं रहना, और इसी तरह शिर्क करने वाले जो है वो भी दुनिया से जाएंगे। फिर होगा क्या? थुम्मा इन्नकुम यौमल कयामति इंदा रब्बिकुम तख्तसिमून। फिर आखिरकार कयामत के दिन तुम सब अपने रब के हुजूर अपना अपना मुकदमा जो है वो पेश करोगे। तो अब यहां पर जो है ये बात कही जा रही है कि सब लोग जो हैं उनको मरना है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी और आपके मुखालफीन को भी। तो मौत के बाद होगा क्या? फिर हिसाब किताब होगा, अल्लाह के दरबार में पेश होना होगा, और फैसला अल्लाह करेगा, शिर्क करने वालों का भी और तौहीद परस्ती इख्तियार करने वालों का भी। अब आप देख लें कि इस आयत से भी पता चलता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो फौत हुए, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्या कहा जा रहा है कि इन्नका मय्यतुन, ए नबी तुम्हें भी मरना है, व इन्नहुम मय्यतुन, और उन्हें भी मरना है। कि ये जिंदगी और मौत जो है इससे, इसके सफर से सभी गुजरते हैं, इंसान भी और सब पैगंबर भी, अल्लाह की अतात करने वाले भी और अल्लाह की नाफरमानी करने वाले भी। और अहम चीज क्या है कि फिर कयामत के दिन अल्लाह ताला जो है वो सब की जो दुनिया की जिंदगी में उन्होंने अमल किए होंगे उनका जो है वो हिसाब किताब जो है वो करने वाला है। तो करना क्या चाहिए? फिर उसकी जो है वो तैयारी करनी चाहिए। तो ये जो तख्त से मून है, इसका मतलब क्या है कि झगड़े होंगे, लोग अपना अपना मुकदमा पेश करेंगे, जालिम भी और मजलूम भी। उस दिन इंसान के जिस्म के अपने अज़ा उनके खिलाफ गवाही देंगे, और दुनिया में किसी ने किसी के साथ कोई ज्यादती की होगी तो वो अपना मुकदमा लेकर पेश करेंगे। और सही बुखारी की रवायत है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शख्स के जिम्मे किसी का हक है उसको चाहिए कि दुनिया ही में उसको अदा कर दे या माफ करवा कर हलाल हो जाए, क्योंकि आखिरत में तो दिरहम दिनार तो होंगे नहीं। अगर जालिम के पास कुछ आमाले सवाले हैं तो जितना उसने जुल्म किया था तो उतने उनके नेक अमल मजलूमों को दे दिए जाएंगे, और अगर उसके पास नेकियां नहीं बचेंगी तो मजलूम के गुनाह लेकर इस जालिम पर डाल दिए जाएंगे। तो सारे अमाल मुजालिम और हुकूक के बदले में दे दिए जाएंगे। वो बड़ा ही सख्त दिन होगा, वो बड़ा ही मुश्किल दिन होगा। जैसे तिब्रानी की एक रवायत है, इसके रावी हैं अबू अयूब अंसारी रजी अल्लाह अन्हो, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा वो मर्द और उस बीवी का होगा, और वो बाखुदा के वहां जबान नहीं बोलेगी बल्कि औरत के हाथ पांव गवाही देंगे कि वो अपने शोहर पर क्या क्या ऐब लगाया करती थी, और इसी तरह मर्द के हाथ पांव इस पर गवाही देंगे कि वो किस तरह अपनी बीवी को तकलीफ और असीयत पहुंचाया करता था। इसके बाद हर आदमी के सामने इसके नौकर चाकर लाए जाएंगे, इनकी शिकायत का फैसला किया जाएगा। फिर आम बाजार के लोग जिनसे इसके मामलात रहे होंगे वो पेश होंगे, अगर इसने इनमें से किसी पर जुल्म किया है तो इसका हक दिलवाया जाएगा। सही मुस्लिम की ये हदीस मुझे हमेशा बहुत डराती है, मैं बहुत ही अफसरदा होती हूँ ये हदीस पढ़कर, जिसके रावी हैं अबू हुरैरा रजी अल्लाह अन्हो। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक दिन सहाबाए कराम से पूछा बड़ा खूबसूरत अंदाज था प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम का, बड़े बेहतरीन आप उस्ताद थे। पूछा कि जानते हो मुफलिस कौन होता है? साहबा ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो मुफलिस उसको समझते हैं जिसके पास ना कोई नकद रकम हो ना जरूरियात का सामान। तो आपने फरमाया, असली और हकीकी मुफलिस मेरी उम्मत में वो शख्स है जो कयामत में बहुत से नेक अमाल, नमाज, रोजा, जकात वगैरह लेकर आएगा, मगर उसका हाल ये होगा कि इसने दुनिया की जिंदगी में किसी को गाली दी होगी, किसी पर तोहमत बांधी होगी, किसी का माल नजायज तौर पर खाया होगा, किसी को कत्ल कराया और किसी को मार पीट से सताया। तो ये सब मजलूम अल्लाह के सामने अपने मजालिम का मुतालबा करेंगे, और फिर क्या होगा कि अल्लाह ताला कहेंगे कि उसके पास तो कोई नेकी बची नहीं, क्योंकि उस दिन पैसे, डॉलर, दिरहम, दिनार तो नहीं चलेंगे ना, उस दिन तो अमाल जो है उनका तबादला होगा। तो अल्लाह ताला कहेंगे कि इसके नामा अमाल में तो कोई नेकी रही नहीं, सारे मजलूमे में उसकी नेकियां बांट दी गई हैं, तो अब क्या किया जाए? तो वो मजलूम कहेंगे तो अच्छा फिर हमारे गुनाह ही इसको दे दिए जाए, यानी हमारे गुनाह लेकर इसके नामा अमाल में डाल दिए जाए, वो बड़ा ही सख्त दिन होगा। और फिर इस शख्स को जहन्नुम में डाल दिया जाएगा। क्यों? कि उसके पास दुनिया का साजो सामान तो सब कुछ था, दुनिया में बड़ा अमीर था, लेकिन कयामत के दिन वो हकीकी दिवालिये वाला होगा, हकीकी मुफलिस होगा। तो कयामत के दिन तुम सब अपने रब के हुजूर अपना अपना मुकदमा पेश करोगे। सुम्मा इन्नकुम यौमल कियामती इन्द रब्बिकुम तख्तसिमून। तो अल्लाह ताला मुझे और आपको कयामत के दिन की, आखिरी दिन की तैयारी करने वाला बनाए। और इसीलिए सहाबा जो थे वो दुनिया में एक दूसरे से माफी मांगते थे, एक दूसरे को माफ करते थे, एक दूसरे से कहते थे कि लो जो बदला लेना है दुनिया में ले लो। और ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की भी सुन्नत थी कि आप दुनिया ही में कहते थे कि जिसने कोई बदला लेना है तो मुझसे दुनिया में ले ले, क्योंकि कयामत का दिन जो है बड़ा ही सख्त दिन होगा। तो अल्लाह रब्बुल इज्जत मुझे और आपको अमल करने वाला बनाए, हम सबके गुनाहों को माफ कर दे। तो ये जो सबक है सूरत अज़-ज़ुमर का, इस पूरे सबक में हमारे सामने क्या चीज आती है? ईमान, अमले सवाले, शरह सदर और मुत्तकी बनना, रात की घड़ियों में भी सजदे और कयाम, आखिरत का डर, अल्लाह से एक उम्मीद, और यानी नवाफिल तो वही अदा करता है ना जो फराइज अदा करने वाला है, और फिर दुनिया में रहते हुए आखिरत की तैयारी करना, दुनिया की बेसबाती का यकीन होना कि दुनिया आरजी है और नापायदार है और आखिरत जो है वो हमेशा रहने वाली है। अल्लाह ताला हम सबसे राजी हो और हम सबके गुनाह माफ करे और हम सबको बेहतरीन मुसलमान बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक।